نحمده ونصلي ونسلم على رسوله الكريم أما بعد،
ذکر تقریباً 40 منٹ تک رہتا ہے تو آرام سے اور اطمینان سے اگر کوئی 12 تسبیح کرے گا 40 منٹ میں پورا ہو جائے گا. پھر جب یہ گرفت میں آ جاتا ہے تو پھر سوچنے میں بھی دیر نہیں لگتی تو آدھے گھنٹے میں بھی پورا ہو جاتا ہے. تو آدھے گھنٹے سے 40 منٹ میں ذکر جہری پورا ہو جاتا ہے. اور جن حضرات کو 12 تسبیح نہیں دی گئی ہے، کسی کی 8 تسبیح ہے، کسی کی 5 تسبیح ہے، تو جب اپنے ذکر سے فارغ ہو جائیں تو بیٹھ کر کے اور تسبیحات میں مشغول رہیں، تیسرا کلمہ پڑھیں، کلمہ طیبہ پڑھیں، سبحان اللہ وبحمدہ سبحان اللہ العظیم پڑھیں، استغفار پڑھیں، درود شریف پڑھیں. ذکر کی مجلس میں ذکر کریں، یعنی اس کو ایک موقع سمجھے کہ الحمدللہ ہمارے 24 گھنٹے میں سے 40 گھنٹے ہم باقاعدہ اللہ کے ذکر کے لیے فارغ ہو جاتے ہیں. اور وہ حضرات جو کسی شیخ سے ابھی بیعت نہیں ہے یا بیعت ہے مگر ابھی اس مرحلے پر نہیں پہنچے ہیں کہ ان کو کوئی ذکر دیا گیا، تو بھی 40 منٹ تک ذکر میں مشغول رہیں. اصل میں یہی کرنا ہے، ذکر سے انس پیدا کرنا ہے، ذکر کے ساتھ تعلق پیدا کرنا ہے، ذکر کے ساتھ کنیکٹ ہو جانا ہے. تو ذکر کے ساتھ انس پیدا کرنا ہے، کنیکٹ ہو جانا ہے کا کیا مطلب؟ کہ جیسے ایک طالب علم جب مدرسے میں جاتا ہے تو گھڑی میں دیکھتا رہتا ہے، اسکول میں جاتا ہے گھڑی میں دیکھتا رہتا ہے کہ بس اب چھٹی ہونے والی ہے چھٹی، اور جیسے ہی چھٹی ہو جائے وہ دوڑتا بھاگتا باہر نکل جاتا ہے درسگاہ سے. تو ہمارا ذکر میں یہ حل ہے کہ کب یہ 12 تسبیح پوری ہو جائے، اور 12 تسبیح پوری ہو گئی تو آرام سے بیٹھے ہوئے. اسی طرح تسبیحات ہمارے سلسلے میں ہم سب سے پہلے 24 گھنٹے میں 100 مرتبہ تیسرا کلمہ پڑھنے کی تلقین کرتے ہیں، سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر. اور حدیث شریف میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ احب الکلام الی اللہ 40، 4 کلمے اللہ کو سب سے زیادہ محبوب ہیں. کون سے؟ سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر. اور وجہ اس کی یہ ہے کہ ان 4 کلمات میں الوہیت کے مقامات ہیں، اس کی تفصیل میں اس وقت جانا نہیں چاہتا. مقامات الوہیت ہیں، سبحان اللہ میں مقام تنزیہ ہے، علماء سمجھ رہے ہیں، سبحان اللہ میں مقام تنزیہ ہے، الحمدللہ میں مقام تنویح ہے، اور اللہ اکبر میں مقام تمجید ہے، اور لا الہ الا اللہ میں مقام توحید ہے. یعنی ایمان جو ہے اس وقت تک مکمل نہیں ہوتا جب تک کہ اللہ کے بارے میں دل میں یہ عقیدہ راسخ نہ ہو جائے کہ اللہ تمام عیوب سے پاک ہیں. یہ مقام تنزیہ، سبحان اللہ، اللہ کی ذات پاک ہے. نمبر 2، جتنے بھی کمالات ہیں ان تمام کمالات سے اللہ متصف ہے، یہ ہے مقام تنویح، الحمدللہ، کہ اللہ تعالی شانہ کے لیے تمام تعریفیں ہیں. تو تعریف تو اس کی ہوتی ہے جس کے کمالات ہوں، تو تمام تعریفیں ہیں اس کا مطلب یہ کہ تمام کمالات کا حامل ہے. اور مقام تمجید، کہ تمام عیوب سے پاک بھی ہیں، تمام کمالات سے متصف بھی ہے، اتنا ہی نہیں وہ سب سے بڑا ہے، اس کا کوئی مقابلہ نہیں کر سکتا. اب جب یہ بات ہوگی کہ اچھا ایک ایسی ذات ہے جو تمام عیوب سے پاک، اس میں ایک رائی کے دانے کے برابر بھی عیب نہیں، پرفیکٹ، اور پھر سارے کمالات اس میں موجود، تمام کمالات موجود، اور سب سے بڑا بھی ہے، تو عبادت کے لائق وہی ہو سکتا ہے کہ لا الہ الا اللہ، اللہ کے سوا کوئی معبود نہیں. یہ مقام توحید. بھائی میرے ساتھ ہو گئے نا، مختصر میں نے یہ سمجھایا. یہ الوہیت کے چار مقام ہے، یعنی معبود بننے کے لیے یہ چار چیزیں ضروری ہیں. اگر یہ چار چیزیں نہ ہو، مثلا ایک عیب ہے کوئی، وہ معبود کیا جس میں عیب ہے، یا ایک عیب کوئی نہیں ہے لیکن سارے کمالات اس میں نہیں ہیں، کوئی ایک آدھ کمال مسنگ ہے، ایکسلنس ایک آدھ مسنگ ہے، وہ بھی اس کو بھی معبود کیا بنائے. سارے عیوب سے پاک بھی ہیں، سارے کمالات بھی ہیں، مگر دوسرا اس سے کوئی بڑا ہے کمالات میں بھی اور عیوب سے پاک ہونے میں بھی، تو اس کو پھر کیسے معبود بنائے گا کہ نہیں سب سے اعلیٰ ہے یہ. کہتے کہ ہاں یہ جب ہیں تو یہ بالکل یونیک ہے، لہذا یہ اب توحید کے یہی ہمارا معبود ہے. اب یہ تو میں نے زبان سے کہی رہے بات، اب یہ بات دل دماغ میں مانتے ہیں، آپ سب نے بھی مان لیا، سب نے مان لیا نا بھائی، ہم مانتے ہیں، پہلے سے مانتے ہیں کہ اللہ تمام عیوب سے پاک، اللہ تمام کمالات سے متصف، اللہ سب سے بڑا اور اللہ ایک ہی ہے. لیکن یہ جو ہم نے مان لیا ہے وہ دل میں اترا ہوا ہے، اسی لیے تو مانتے ہیں، مگر کچا کچا ہے. اسے پکا کرنا ہے کہ 24 گھنٹے یہ خیال رہے. اور یہ کب ہوگا؟ جب بار بار یہ تسبیح پڑھیں گے، سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر، سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر، سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر. دیکھو یہ مسنون اذکار جتنے بھی ہیں، ان کی ایک خاص تاثیر ہے، مانا سمجھے بغیر بھی یہ اپنا کام کرتا ہے. اور علماء جن کو عربی آتی ہے ان کے لیے تو ایڈوانٹیج ہے کہ وہ معنی کے ساتھ پڑھ سکتے ہیں، لیکن عوام بھی ایسا نہ سمجھے کہ بھئی یہ بات تو اس وقت اندر اترے گی جبکہ نہیں نہیں، اس کے اثر ہوتا ہے اس کا. سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر. اچھا اللہ کو معلوم تھا کہ یہ چار کلمے ایسے ہیں کہ اس کو جتنا میرا بندہ پڑھے گا اتنا ہی اس کے دل میں میرا ایمان راسخ ہوگا، مضبوط ہوگا. تو میں نے صبح بھی کہا تھا کہ اللہ ڈکٹیٹر نہیں ہے کہ میں ماسٹر ہوں اور میں آقا ہوں، اس لیے میں جو کہوں وہ کرو چاہے اس میں تمہارا نقصان ہو، ایسا نہیں. وہ ہمیں انہی کاموں کا حکم کرتا ہے جن میں ہمارا فائدہ ہے. اب یہ چار کلمے ہمیں پڑھنے چاہیے تھے ہمارے اپنے فائدے کے لیے کہ ایمان مضبوط ہوتا، دل میں معرفت بڑھتی اللہ کی. لیکن اللہ کو پتا تھا کہ یہ میرے بندے بچوں جیسے ہیں، دنیا میں جائیں گے تو دنیا کے کھلونے میں پڑ جائیں گے. تو اپنے خلیل کے ذریعے اپنے حبیب سے کہلوایا، اپنے خلیل کے ذریعے معراج میں اپنے حبیب سے کہلوایا کہ یہ میرے خلیل تم میرے حبیب سے کہو کہ جب تم دنیا میں دوبارہ جاؤ معراج کے بعد تو اپنی امت کو میرا سلام کہنا، خلیل کا سلام. خلیل نے تو اپنی طرف سے سلام کہا، لیکن پیغام اصل اللہ کی طرف سے خلیل کے ذریعے کیا آیا کہ اپنی امت کو کہنا کہ جنگل چٹیل میدان ہے، پلاٹ ہے صرف، اس میں باغ بنانا ہو تو کیا کرنا پڑے گا؟ سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر پڑھنا پڑے گا. جو ایک مرتبہ پڑے گا تو ایک درخت لگ جائے گا، دوسری مرتبہ پڑے گا تو دوسرا درخت لگ جائے گا، تیسری مرتبہ پڑے گا تو تیسرا درخت لگ جائے گا، چوتھی مرتبہ پڑے گا تو چوتھا درخت لگ جائے گا. جتنے درخت لگیں گے باغ اتنا بڑا، اور جتنا باغ بڑا گھر بھی اتنا ہی بڑا ہوتا ہے. تو تیسرا کلمہ پڑھنے کا تو ہم لوگوں کو فائدہ ہے، ہم لوگوں کو فائدہ، لیکن یہ باپ کی طرح ہے कि बच्चा सबक पढ़ने के लिए बैठेगा तो उसका बाप को फायदा नहीं, बच्चे को फायदा है, लेकिन फिर भी बाप क्या कहता है कि बेटा अगर तुम इतनी देर तक पढ़ोगे तो मैं तुमको एक चॉकलेट दूंगा। तो चॉकलेट का खर्च करके बाप बेटे से वो काम करवा रहा है जिसमें बेटे का फायदा है। तो जन्नत में दरख्त की लालच देकर अल्लाह अपने बंदों से वो काम करवा रहे हैं जिनमें बंदों का फायदा है। तो सुभान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर, ये हमारी तरफ से जो मामूलात दिए जाते हैं उनमें से एक ही है कि 100 मर्तबा ये तीसरा कलिमा 24 घंटे में पढ़ लो, क्या मुश्किल है। सुभान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर, सुभान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर। लेकिन जरा जुबान खोलकर चलते चलते भी विस्पर करके पढ़ें ताकि गलत ना हो जाए। सुभान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर, और साथ में अगर वला हौल वला कुव्वत इल्ला बिल्लाहिल अलीयिल अजीम पढ़ लें तो नूरुन अला नूर, लेकिन अगर न पढ़े तो भी मामूल आपका पूरा हो जाएगा। कितना आसान है भाई। और मैं फिर यह बतलाता हूं कि अगर मुश्किल लगे, नफ्स को भारी लगता है सुभान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर, भाई भारी क्यों लगे, अल्लाह कितना खुश होता है इससे। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा लअन अकूला, एक हदीस तो सुनाई, दूसरी लअन अकूला, ये बात कि मैं कहूं सुभान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर खैरुम मिम्मा तलात अलैहि शम्सु, ये दुनिया वमा फिहा से बेहतर। एक मरतबा सुभान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर कहने से जन्नत में एक दरख्त लगता है, एक मरतबा सुभान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर कहना दुनिया वमा फिहा से बेहतर। यानी जितने ममालिक हैं, जितने मुल्क हैं, उनमें जितने मालदार लोग रहते हैं, रईस लोग रहते हैं, उनको अल्लाह ने जो दौलतें दी हैं, और पूरी दुनिया में जो कुछ है, ये जमीन में जो खजाने हैं, पेट्रोल के खजाने, सोने के खजाने, चांदी के खजाने, जो कुछ दुनिया में है उससे बेहतर एक मरतबा ये कलिमा पढ़ना है सुभान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु। क्या माना इसका? माना ये है कि तीसरा कलिमा पढ़ने का जो जन्नत में सवाब मिलता है, वो अगर कोई देख लेता कि मुझे जन्नत में इतना मिलने वाला है और पूरी दुनिया की दौलत एक तरफ रख दी जाती है और उसको कहा जाता कि ये चाहिए या ये चाहिए, तो वो कहेगा कि नहीं, ये जन्नत वाली दौलत चाहिए, नहीं चाहिए, इसलिए कि वो ज्यादा है। लेकिन आखिरत पर इतना यकीन नहीं है ना, मानते तो हैं आखिरत को लेकिन यकीन नहीं। अगर यहां मौतकफ में ऐलान हो जाए कि भाई एक मर्तबा जो सुभान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर पढ़ेगा उसे 10 पाउंड की नोट मिलेगी, तो हर मौतकिफ किसी को गवाह बनाए पढ़े और पढ़ करके गवाह बनाए और गवाह को लेकर के आए, जितनी मर्तबा पढ़ेगा उतनी 10 पाउंड की नोटें मिलेगी। तो मेरे ख्याल में तीसरा कलिमा पढ़ने के अलावा कोई कुछ काम ही नहीं करेगा। तीसरा कलिमा पढ़ने के अलावा कुछ काम ही नहीं करेगा, सोना भी कम हो जाएगा, खाना पीना भी कम, पकड़ पकड़ के कहना पड़ेगा कि भाई खाना खा लो तो कि मुझे जरा थोड़ा ये वसूल कर लेने दो। और यहां अल्लाह क्या फरमाते हैं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के वास्ते से कि एक मर्तबा तीसरा कलिमा पढ़े तो दुनिया वमा फिहा की जो दौलत है उससे भी ज्यादा बेहतर मिलेगा आखिरत में। दो फायदे हो गए, और तीसरा फायदा यह है कि ये जो सुभान अल्लाह वल्हम्दुलिल्लाह वला इलाहा इल्लल्लाह वल्लाहु अकबर, उसको शॉर्ट करके भी बताया हमारे आका सल्लल्लाहु अलैहि वसल्लम, इसलिए कि बहुत मुश्फिक थे वो कि मेरे उम्मती किसी तरह भी ये मकामात उलूहियत के कलिमात पर आ जाए, इसलिए कि सब मदार इस पर है, ये जितना पढ़ेगा तो दिल में उतने ही मकामात उलूहियत उजागर होंगे, और मकामात उलूहियत उजागर होंगे अल्लाह की मारिफत नसीब होगी, अल्लाह की मोहब्बत नसीब होगी, अल्लाह का ताल्लुक नसीब होगा, اور دل میں اللہ اتر جائے, اللہ کی محبت, اللہ کی معرفت, تو سب کچھ مل گیا. تو اس لیے کہا کہ اگر یہ سبحان اللہ والحمدللہ ولا الہ الا اللہ واللہ اکبر بہت لمبا لگتا ہے تو پھر سبحان اللہ وبحمدہ سبحان اللہ العظیم. اس میں جو سبحان اللہ جو ہے یہ تو ہے مقام تنزیہ, اور وبحمدہ یہ ہے مقام تنویہ, اور سبحان اللہ العظیم عظیم یہ اللہ اکبر کی جگہ پر, یہ ہے مقام تمجید. اور علماء سمجھ رہے ہیں, آپ بھی سمجھ جائیں گے کہ جب تین چیزیں ہو گئی تو اقتضان, اس لیے کہ جو کمالات سے پاک ہے, جو عیوب سے پاک ہے, کمالات سے متصف ہے اور سب سے بڑا ہے, تو وہی تو لا الہ الا اللہ ہوگا, تو اقتضان لا الہ الا اللہ ہے. تو یہ شارٹ جو فارمولا ہے سبحان اللہ وبحمدہ سبحان اللہ العظیم, اس کی ترغیب دینے کے لیے کیا کہا گیا, فضیلت ہے یہی مقامات الوہیت کی. یہ تین دو فضیلتیں تو بیان ہو گئی, یہ تیسری فضیلت کلمتان حبیبتان الرحمن, یہ مقامات الوہیت والے جو کلمے ہیں اللہ کو بہت محبوب, خفیفتان علی اللسان زبان پر بہت ہلکے, ثقیلتان فی المیزان لیکن میزان میں بہت بھاری ہوں گے قیامت کے دن. نوٹ جمع کرو گے تو پیچھے رہ جائے گی, اور ثواب جمع کرو گے تو آخرت میں وہاں ملے گا جہاں ضرورت پڑے گی, پیسہ سب پیچھے رہ جائے گا. حدیث میں آپ صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں کہ یقول ابن آدم مالی مالی, انسان کہتا ہے میرا مال میرا مال میرا, یہ میرا گھر, یہ میری کوٹھی, یہ میری گاڑی, یہ میرا موبائل, یہ میرا سونا, یہ میرا چاندی, یہ میرے شیئرز, مالی میرا مال میرا مال میرا مال. اللہ کے نبی صلی اللہ علیہ وسلم ارشاد فرماتے کہ تیرا کچھ نہیں ہے, تیرا کیا ہے وہ میں تجھے بتلاتا ہوں. ولیس لک یبن آدم من مالک الا ما اکلت فافنیت او لبست فابلیت او انفقت فامضیت. اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں کہ یہ انسان ذرا عقل سے کام لے, یہ جو تیری جائیداد ہے, یہ تیری پراپرٹی ہے, یہ تیرے اسیٹس ہیں, ان میں سے تیرا کیا ہے میں تجھے بتلا دوں. جو تُنے کھایا وہ تیرا, جو تُنے پہنا وہ تیرا, اس کا مطلب ہے کہ جو تُنے استعمال کیا وہ تیرا, اور جو تُنے آخرت میں بھیج دیا وہ تیرا, آخرت میں جو بھیج دیا وہ تیرا, بس اس کے علاوہ تیرا کچھ نہیں ہے, اس کے علاوہ تیرا کچھ نہیں. جو کچھ پیچھے رہ جائے گا وہ تو تیرے وارثوں کا ہے. اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے ایک حدیث میں ارشاد فرمایا کہ تم میں سے ایسا کون شخص ہے کہ جس کو اس کے وارث کا مال اپنے مال سے زیادہ محبوب ہو. تو صحابہ کرام رضوان اللہ تعالی علیہ مجمعین نے عرض کیا یہ اللہ کے نبی صلی اللہ علیہ وسلم, ایسا تو ہم میں سے کوئی بھی نہیں ہے, یہ تو فطری چیز ہے کہ خود کا مال خود جتنا پسند ہوتا ہے اتنا وارث کا نہیں. خوش تو ہوتا ہے آدمی کا, الحمدللہ میرا بیٹا بھی مالدار ہے, لیکن اپنے مال سے جتنی محبت ہوتی ہے اتنی اپنے وارث کے مال سے محبت نہیں ہوتی. تو تم میں سے کون ہے کہ جس کے نزدیک اس کے وارث کا مال خود کے مال سے زیادہ محبوب ہو؟ تو کہا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم ایسا تو ہم میں سے کوئی بھی نہیں ہے. تو پھر اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ سن لو, تمہارا مال وہ ہے جو تم نے آگے بھیج دیا, اور تمہارے وارث کا مال وہ ہے جو تمہارا ہی ہے مگر جو تم نے پیچھے چھوڑا. تو ہمارا جو مال ہوتا ہے اس میں سے 99% تو ہم پیچھے چھوڑ کے جاتے ہیں اور 1% آگے بھیجتے ہیں. اس کا مطلب یہ کہ اپنے مال میں سے اپنا تو ہمارا 1% ہی رہتا ہے, 99% کسی اور کا ہو جاتا ہے. یہ جو دنیا کی نوٹیں ہیں, دنیا کا سونا, دنیا کا چاندی, کچھ کام نہیں آتا. ٹھیک ہے ایک وقتی ضرورت ہے, اللہ نے عقل دی ہے کہ میری وقتی ضرورتیں پورے کرنے کا کیا طریقہ ہے, کماؤ بھی سیونگ بھی کرو, مگر ایسا نہیں کہ آخرت کو بھول جائے آدمی. جہاں ہمیشہ رہنا ہے اس کی زیادہ فکر کرو, جہاں وقتی طور پہ رہنا ہے اس کی کم فکر, دونوں کی کرو. ہمارا دین یہ کہتا ہے کہ یہاں کی بھی فکر کرو وہاں کی بھی فکر کرو، لیکن ہر جگہ کی وہاں جتنا ٹھہرنا ہے اس کے بقدر فکر کرو. اب پاکستان گئے ہالیڈے کے لیے، چھٹیوں کے لیے، دو ہفتے تین ہفتے کے لیے، تو آپ وہاں کی فکر اس کے بقدر کرتے ہیں. اور کینیڈا میں آپ کو پرمیننٹ رہنا ہے، انگلینڈ میں آپ کو پرمیننٹ رہنا ہے، آپ پاکستانی ہے، لیکن پھر بھی پاکستان کی اتنی فکر نہیں کرتے جتنی آپ یہاں کی فکر کرتے ہیں اپنے ذات کے اعتبار سے. وہاں گھر بناتے ہیں تو اس کے حساب سے، یہاں گھر بناتے ہیں تو ہمیشہ رہنے کے حساب سے. اور وہاں بھی جو لوگ گھر بناتے ہیں تو گھر بنانے کے وقت پچھتاتے ہیں. کیوں پچھتاتے ہیں بھائی؟ اپنا وطن ہے، اپنا گاؤں ہے، پچھتاتے یہی ہے کہ غلط جگہ بھی گھر بنا دیا، اینٹوں اور گاروں میں، گارے میں پیسے میں نے ڈال دیے، یار یہ پیسے یہاں ہوتے تو دیکھو پچھتاتے ہیں، غلطی کرتے ہیں. تو جب یہاں پچھتاتے ہیں کہ میری پرمیننٹ رہنے کی جگہ ہے وہاں خرچ کرنے کے بجائے میں ٹیمپرری پورے سال میں دو ہفتے تین ہفتے وہاں خرچ کر دیا، تو میرے بھائی آخرت میں جانے کے بعد دنیا میں خرچ کیے ہوئے پر کتنا پچھتاوا ہوگا. یہاں تو کم سے کم انگلینڈ آنے کے بعد ایسا خیال بھی آتا ہے کہ چلو غلطی ہو گئی، بھوریا گاؤں میں گھر ہمارا بن گیا، لیکن کوئی بات نہیں، سال میں ایک آدھ دفعہ جائیں گے، ارے اس سال تو چلو آئندہ سال جائیں گے، یعنی کچھ تو امید ہے. آخرت میں جانے کے بعد تو واپس آنے کی کوئی امید نہیں سوائے حسرت کی. وَأَنفِقُوا مِمَّا رَزَقْنَاكُم مِّن قَبْلِ أَن يَأْتِيَ أَحَدَكُمُ الْمَوْتُ فَيَقُولَ رَبِّ لَوْلَا أَخَّرْتَنِي إِلَىٰ أَجَلٍ قَرِيبٍ فَأَصَّدَّقَ وَأَكُن مِّنَ الصَّالِحِينَ. یہ موت کے وقت کہے گا. اللہ تعالیٰ شانہ کیا حکم فرماتے ہیں، یا ایھا الذین آمنوا، اے ایمان والو، لا تلہکم اموالکم ولا اولادکم عن ذکر اللہ. یہ تمہارے مال اور تمہارے اموال تمہیں اللہ کی یاد سے غافل نہ کر دے. یہ مال بھی اللہ کی یاد سے غافل کرنے والی چیز ہے اور اولاد بھی. اور اللہ کے ذکر کا کیا مطلب؟ اللہ کا ایسا دھیان کہ جس دھیان کی وجہ سے اللہ کی نافرمانی نہ ہو، اعلی درجے کا ذکر. ایک لو ذکر ہے، کم درجے کا ذکر، وہ ہے زبان سے ذکر کرنا، الحمدللہ الحمدللہ الحمدللہ، یہ بھی کرو، اس لیے کہ اسی کے ذریعے آدمی اعلی درجے کے ذکر پر آتا ہے. اور دوسرا اس سے اوپر والا ذکر کہ دل کے زبان کے ساتھ دل دماغ بھی ذاکر ہو جائے. میں بے خیالی میں ایسا میں کہتا رہوں کہ مولانا صالح صاحب، مولانا صالح صاحب، مولانا صالح صاحب، مولانا صالح صاحب، مولانا، بے خیالی میں زبان ان کا ذکر کر رہا ہے، لیکن دل دماغ میرا اکیڈمی میں ہے، اکیڈمی کے کاموں میں ہے، دنیا میں ہے، گھر میں ہے، جو بھی ہے، لیکن میں کہوں مولانا صالح صاحب، 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 دماغ میرا کہیں اور ہے، مجھے پتا ہی نہیں کہ میں مولانا صالح کو یاد کر رہا ہوں. اور مولانا احمد سب سن رہے ہیں کہ میں مولانا صالح صاحب کو یاد کر رہا ہوں. پھر انڈیا جانے کے لیے فلائٹ میں بیٹھ گئے، میں نے ان سے کہا کہ یار مولانا صالح صاحب سے ملاقات ہوگی، اور وہ مجھے پوچھیں گے کہ تم حرم شریف گئے تھے، مجھے کبھی یاد کیا تھا کہ نہیں وہاں حرم شریف میں؟ تو میں نے تو مولانا کو یاد ہی نہیں کیا ہے، میں کیسے کہوں گا کہ آپ کو یاد ہے، شرمندگی ہوگی. اور یہ مجھے کہے کہ نہیں آپ نے تو بہت یاد کیا ہے ان کو، یہ مجھے کہا آپ نے تو بہت یاد کیا ہے. میں کہ نہیں، میں نے تو، مجھے تو یاد نہیں ہے. تو کہ ایک دن آپ بیٹھ کر کے آدھ گھنٹے تک مولانا صالح صاحب، مولانا صالح صاحب، مولانا صالح صاحب کہتے رہے، تو میں ان کو کیا کہوں گا؟ ارے یار وہ یاد کرنا تھوڑا ہے، یاد کرنا تو دل دماغ میں جب بات آئے تو. اور میں مولانا صالح صاحب کا ایک مرتبہ بھی زبان پر ذکر نہ کروں، لیکن صحیح میں مولانا یاد آ رہے ہیں، طواف میں یاد آ رہے ہیں، صلاۃ و سلام پہ یاد آ رہے ہیں، تو میں پہنچ کر کے گلے لگ کر کیا کہوں گا؟ یار ہر ہر مقام پر آپ کو یاد کیا. اصل یاد کر رہی ہے دل دماغ کا. اور جب دل دماغ میں عظمت کے ساتھ اللہ کی یاد پیدا ہو جائے، دل دماغ میں عظمت کے ساتھ اللہ کی یاد پیدا ہو جائے، محبت کے ساتھ اللہ کی یاد پیدا ہو جائے، پھر بندہ اللہ کی نافرمانی نہیں کر سکتا. اللہ کی یاد دل دماغ میں بغیر عظمت اور بغیر محبت کے آئے تو نافرمانی کرے گا. ایک شخص فلم دیکھ رہا ہے اور اسے آپ کہیں کہ اللہ سے ڈر، तो दिल दिमाग में अल्लाह आ गया कि नहीं, फिर भी वो नहीं रुकेगा। ये जो जिक्रुल्लाह कराया जाता है, ये मशाइख से बैत होकर के एक ट्रेनिंग लेते हैं, वो इसीलिए कि दिल दिमाग में अल्लाह का जिक्र भी आ जाए और अजमत और मोहब्बत के साथ आ जाए, अजमत और मोहब्बत के साथ आ जाए। और जब ऐसा होगा तो क्या क्या होगा फिर उसके बाद, उसके बाद होगा ये कि गुनाह का मौका होगा, अल्लाह ही याद आ जाएगा, इसलिए कि दिल दिमाग में अल्लाह है, और जब अल्लाह याद आ जाएगा तो फिर गुनाह होगा नहीं। और अगर थोड़ी देर के लिए गफलत हो गई और गुनाह हो गया और फिर अल्लाह याद आ गया तो वो तौबा पे मजबूर करेगा। हजरत उमर रदी अल्लाह तआला अन्हु का जमाना है, रात को आप गश्त कर रहे हैं और गश्त करते करते, गश्त करते थे रात को, ये है अल्लाह से डरने वाले लोग, ये है आखिरत की फिक्र वाले लोग। हमारा हाल तो यह कि पड़ोस में कोई तकलीफ में है तो हम आंखें फेर देते हैं, कहीं मेरे पास आ ना जावे, अगर आ भी गया तो मैं इंशाल्लाह बाद में मिलूंगा, अभी जरा जल्दी में हूं। बल्कि हमारा हाल तो यह कि हमारा भाई परेशान है, हमारी मां परेशान है, हमारा बाप परेशान है, हमारी बीवी परेशान है, हमारा शौहर परेशान है, लेकिन हमें दिल में कोई सदमा नहीं होता कि हम कुछ, ये चक्कर लगा रहते थे, चक्कर लगाते थे रात को। हजरत तलहा रजी अल्लाह तआला अन्हु फरमाते हैं, हजरत तलहा रजी अल्लाह तआला अन्हु फरमाते हैं कि मेरी नजर पड़ी हजरत उमर इब्ने खत्ताब रजी अल्लाह तआला अन्हु पर कि किसी औरत के घर में दाखिल हो रहे हैं रात के अंधेरे में। मदीना मुनव्वरा के किनारे पर दूर जरा एक मकान था जिसमें तनहा एक औरत रहती थी, और मैंने देखा कि हजरत उमर रात के वक्त उसके घर में दाखिल हो रहे हैं, कि मैं छुपा रहा इसलिए कि इन हजरात को एक दूसरे की आखिरत की बहुत फिक्र थी, मैं छुपा रहा, छुपा रहा कि अमीरुल मोमिनीन थोड़ी देर के बाद निकलकर जाएं, फिर मैं अंदर जाकर के देखूं कि औरत कौन है और मैं उससे पूछूं कि ये साहिब क्यों आते हैं। ये भी हो सकता है कि निकाह कर लिया हो हजरत उमर रजी अल्लाह उन्होंने और मुझे मालूम ना हो, कोई और बात भी हो सकती है। तो किसी को किसी हालत में देखकर बदगुमानी सीधी नहीं करनी चाहिए, बदगुमानी अगर हो रही है तो खैर खाई के साथ उसके इजाले की कोशिश भी करें कि भाई इसमें अगर ये बुराई है तो मैं, लेकिन साथ में हुस्ने जन भी हो, लेकिन छुपे रहे। हजरत तलहा रजी अल्लाह अन्हु, हजरत उमर रजी अल्लाह अन्हु जब निकलकर चले गए और उनको इत्मीनान हुआ कि चले गए हैं, तो इन्होंने दरवाजे पर दस्तक दी या सुबह को गए जो कुछ भी हुआ तहकीक करने के लिए। अस्सलाम वालेकुम, वालेकुम अस्सलाम, क्या हालचाल है, अल्हम्दुलिल्लाह, आप देखो उसमें एक माजूर औरत हूं, अंधी औरत हूं, अपाहज औरत हूं, कोई शोहर वोहर का नहीं, शोहर नहीं है, बच्चे बच्चे का कोई नहीं, भाई कोई निगरान का कोई नहीं, रात को एक शख्स को मैंने तुम्हारे घर में आते हुए देखा, वो कौन था, उसका पता नहीं कौन है, पता नहीं कौन है। यानी इखलास कितना के बता भी नहीं रहे कि मैं अमीरुल मोमिनीन हूं, कहा कि पता नहीं कौन है, फिर वो क्यों आता है तेरे घर में, तो कहा कि वो रात को अंधेरे में आकर मेरे घर के जितने कामकाज है वो करता है, मेरे घर की सफाई करता है, मेरी बकरी के दूध को दोहता है, पानी की जरूरत हो तो कुएं से भर करके पानी भर जाता है, रोजाना आता है वो। तो हजरत तलहा रजी अल्लाह तआला अन्हु ने उस वक्त ये फरमाया कि तुझ पर तुफ हो तलहा, तुझ पर तुफ हो तलहा, कि तू उमर के ऐब की तलाश में है और उमर अल्लाह की रजा की तलाश में, उमर तो अल्लाह की रजा की तलाश में लगा हुआ है और तू उमर के अयूब को ढूंढ रहा है, और इतनी जिम्मेदारी का एहसास था है, ये छोटा सा इदारा इसको चलाना कितना मुश्किल है वो इदारे वालों को पूछो। तो पूरी हुकूमत, आजकल तो जो हाकिम बनते हैं वो अपने फायदे के लिए बनते हैं, मुल्क के लिए नहीं, वो मुल्क की खैर खाही और हमदर्दी की जितनी भी रट लगाए हैं, वोट तो तभी मिलेगा ना जब आप ये कहेंगे कि हम मुल्क के लिए कुछ करना चाहते हैं, मुल्क के लिए कोई करने के लिए एक भी हुक्मरान ऐसा नहीं जो मुल्क के लिए पावर में आता है, अपने लिए आते हैं सब, पहले खुद बाद में मुल्क। ये बात अलग है कि कोई दूसरे से ज्यादा करेगा मुल्क के लिए, लेकिन आते सब अपने लिए हैं। सबसे पहली उनकी गर्ज यह होती है कि हिस्ट्री में नाम लिखा जाए कि मैं फुला मुल्क का प्राइम मिनिस्टर मैं भी रहा हूं, मैं भी प्रेसिडेंट रहा हूं। सबसे पहली गर्ज उनकी ये होती है कि हिस्ट्री में मेरा भी नाम आ जाए। और उसके बाद उनकी पूरी कोशिश यह होती है कि हम ऐसा कोई कारनामा अंजाम देकर जाए कि हिस्ट्री में हमारे हमारा नाम रकम हो जाए कि फुला प्राइम मिनिस्टर ने आकर मुल्क में यह तब्दीली पैदा की थी, ये कारनामा अंजाम दिया था। ये है हुक्मरान कि रातों को निकलते थे कि मेरी रईयत में कोई गलत काम तो नहीं हो रहा है, मेरी रईयत में कोई हुक्म की खिलाफ वर्जी तो नहीं हो रही है, मेरी रईयत में कोई ऐसा तो नहीं है कि जो मजलूम है और मुझ तक खबर नहीं पहुंच रही है। सुल्तान महमूद हिंदुस्तान का मशहूर हाकिम सुल्तान महमूद, ये सुल्तान महमूद जो है वो अपने दरबार में बैठे हुए हैं, जब निकलने की जरूरत पेश आई तो एक गरीब आदमी करीब आ गया और कहा कि हुजूर बहुत दिनों से आपसे मिलने की कोशिश कर रहा हूं लेकिन बीच में इतने वास्ते हैं कि पहुंचना मुश्किल है आप तक, क्या हुआ तुम्हें? तो कहा कि रात का जब अंधेरा हो जाता है तो एक शख्स आता है वक्फे वक्फे से, कभी दो दिन के बाद, कभी एक हफ्ते के बाद, कभी दस दिन के बाद, और तलवार की नोक से मुझे तो बाहर निकाल देता है घर से और मेरी बीवी के साथ सो जाता है और मेरी बीवी को मजबूर करता है। और उसका ताल्लुक चूंकि बड़ों से है, हुकूमत से है, इसलिए मेरी सुनवाई कहीं नहीं हो रही है, मेरी कोई सुन नहीं रहा है, आखिरी चारा आप हैं, मगर आप तक पहुंचने में देर बहुत हो गई, अब अल्लाह के लिए मेरी मदद कीजिए। बहुत दर्द हुआ सुल्तान महमूद गजनवी को, बहुत दुख हुआ कि मेरी रईयत में ऐसा हो रहा है, एक शख्स मजलूमियत की जिंदगी गुजार रहा है और इस दर्जे की मजलूमियत। उससे कहा कि अब जब भी वो बदबख्त तुम्हारे घर में आए और तुम्हें निकाल दियो तुम सीधे यहां आ जाओ। और दरबानों को बुलाया, सबको जो ड्यूटी पर रहते थे सबको बुलाया, अफसरों को भी बुलाया और कहा कि ये 24 घंटे में जिस वक्त मुझे मिलना चाहे, जिस दिन मिलना चाहे, मैं जितने भी अहम काम में मशगूल हूं इसको रोका ना जाए, ये ऑर्डर है सबको। दो तीन दिन गुजरे थे कि वो रात को आया 12-1 बजे और उसने दरबान से कहा कि सुल्तान से मिलना है। सुल्तान सो चुके थे, इनको जगाया गया सुल्तान को कि एक शख्स तुम्हें मिलने के लिए आया है। ये है इस्लामी हुकूमत, ये है हुक्मरान। किसी अफसर को नहीं कह दिया कि इसका मसला तुम निपटाना, खुद नींद से उठे, वजू वगैरह किया, 2 रकात नमाज पढ़ी और हथियारों से लैस होकर के बाहर निकले और घोड़े पर सवार हो गए और कहा कि चलो बताओ तुम्हारा घर कहां है। तने तनहाई गए, उस जमाने के बादशाह बहादुर भी होते थे, गए और कमरे में दाखिल हुए, अंधेरे में कमरे में दाखिल हुए और कमरे में दाखिल होकर औरत को एक तरफ किया, मर्द को दूसरी तरफ किया और तलवार से उसके सर को जिस्म से अलग कर दिया, सर को जिस्म से अलग करने के बाद सुल्तान महमूद ने कहा कि चिराग जलाओ। चिराग जला करके देखा कि है कौन, सजदे में गिर गए, उसको देखने के बाद सजदे में गिर गए, लंबा सजदा किया और लंबा सजदा करने के बाद चार जानू बैठ गए और उस गरीब आदमी से कहा कि तुम्हारे घर में कोई खाने पीने की चीज है, मुझे भूख लगी है। कहा हुजूर हमारे घर में क्या होगा, सूखी रोटी है, पानी है। कहा वही लाओ। वो सूखी रोटी खाई और पानी पिया और कहा कि जाओ अब तुम्हारे साथ कोई शरारत नहीं करेगा, तुम्हें कोई दुख नहीं पहुंचाएगा और अगर कोई दुख पहुंचाए तो हमारे पास आओ। उसने कहा कि हुजूर आपका बहुत मशकूर हूं, ममनून हूं, एहसान मंद हूं, लेकिन जाने से पहले जरा यह बतलाया जाए कि सजदा किस चीज पर था और ये गरीब खाने पर जो सूखी रोटी थी वो आपने खाई। तो कहा तुमने जब पूछा ही है तो मैं बता दूं, तुम जब ये शिकायत लेकर मेरे पास आए थे तो मुझे बहुत गम और दुख हुआ कि मेरी रईयत में एक शख्स मजलूम है और मुझे पता नहीं। तो मैंने कसम खा ली थी कि ये अल्लाह मैं कसम खाकर कहता हूं कि उस वक्त तक खाना नहीं खाऊंगा जब तक कि इसको इंसाफ ना मिल जाए। और चूंकि दो तीन दिन गुजर गए थे, अब भूख से बेताब था, इसलिए इंतजार नहीं कर सका कि घर लौट करके खाना खाऊं, इसलिए जो कुछ मैसर आया वो खा लिया। और सजदे में इसलिए गिर गया कि जब तुम शिकायत लेकर मेरे पास आए थे तो मुझे ये यकीन था कि यह काम शाही खानदान का कोई फर्द ही कर सकता है, या तो मेरा भतीजा कर सकता है या मेरा बेटा कर सकता है। इतनी जुरात कि किसी के घर में जाए, इतना लॉ एंड ऑर्डर है, उसके बावजूद किसी के घर में जाए और घर में जाकर के किसी को किसी की बीवी के साथ ज्यादती करे, यह काम या तो भतीजा कर सकता है या बेटा कर सकता है, इसके अलावा और कोई नहीं कर सकता। जब मैं तलवार चलाई थी तो यह समझ कर चलाई थी कि या तो भतीजा होगा या बेटा होगा, लेकिन जब तुमने चिराग जलाया और मैंने देखा कि ये बेटा नहीं है भतीजा नहीं है, तो हमारे अफसरों में से एक अफसर है, तो मैं सज्दे शुक्र बजा लाया कि अल्लाह ने मेरे खानदान को ऐसी मासियत और जुल्म सितम से बचाया, ये शुक्र बजा लाया। ये नहीं कि बेटा बच गया उसका शुक्र बजा लाया, ये नहीं कि मेरा बेटा बच गया भतीजा नहीं, ये शुक्र बजा लाया कि अल्लाह ने मेरे बेटे को और अल्लाह ने मेरे भतीजे को ऐसी मासियत से बचाया, मैं जो समझता था वो नहीं। इसीलिए मेरे भाइयों अरबाब मारिफत ने लिखा है कि जब हम कोई नेक काम करें, नेक काम करें तो अगर नफल काम है, फर्ज काम है, तो उसे तो छुप छुप के नहीं कर सकते। बहुत से फर्ज काम भी है जिसे छुप कर कर सकते हैं, लेकिन बहुत से फर्ज काम है जो छुप कर नहीं कर सकते। पांच वक्त की नमाज जमात के साथ पढ़ना सुन्नत मौकदा है, छुप कर कैसे करेंगे? तो मस्जिद में आओ और दिल में रिया नजर आ रही है फिर भी मस्जिद में आकर नमाज पढ़ने को मत छोड़ो। अल्लाह से दुआ करते रहो, जिक्रुल्लाह की कसरत रखो, अच्छी सोहबत रखो और अपने शेख से इसका इलाज कराओ, रिया की वजह से अमल छोड़ने का नहीं। और वो अमल जो छुपकर हो सकते हैं वो छुप के करो। मसलन किसी को सदका देना है तो उसी गरीब को बुलाकर चुपचाप दे दो, और उसके बावजूद अगर वो गरीब किसी को कह दे कि फुला सेठ सब मुझे पैसे दे रहे हैं तो पता चल जाए, तो पता चलने की वजह से इस काम को बंद मत करो। अगर रिया आ जाए तो फिर अल्लाह से दुआ करोगे, अल्लाह मेरे अमल बर्बाद हो रहे हैं, आप मुझे बचा लीजिए। खूब जिक्र करो, खूब अच्छी सोहबत इख्तियार करो, मशाइख के पास जाओ और अपना इलाज कराओ। रिया के अंदेशे से अमल को छोड़ना नहीं चाहिए, लेकिन नफल काम जितने हैं उनको रिया से बचाने के लिए जितना हो सके तन्हाई में करो। तहज्जुद की नमाज पढ़नी है तो अब एतिकाफ में है तो छुप कर कैसे करेंगे? तो अब सबके सामने ही पढ़ना पड़ेगा। दुआ करनी है लंबी तो कैसे छुप कर करेंगे? तो कि भाई रिया हो जाएगी दुआ में ना करो, ना ऐसा नहीं करो, रिया से बचने की कोशिश करो। रिया आ जाए तो अल्लाह से तौबा इस्तिगफार करो, लेकिन जिन कामों को छुप कर कर सको करो और उसे छुपा के रखो, छुपा के रखो। हमारे अकाबिर बड़े बड़े बुजुर्गान दीन छुप छुप के करते थे, और जब कोई खादिम देख लेता था कोई अमल तो उसे कहते थे कि अल्लाह का वास्ता देता हूं किसी को मत बताना, ताकि रिया का अंदेशा। लेकिन अल्लाह ताला शान हो कि यहां एक कानून है मेरे भाइयों कि जो छुप छुप के अल्लाह के लिए काम करता है, अल्लाह सिर्फ आखिरत में इज्जत नहीं देते, दुनिया में भी देते हैं। अल्लाह जाहिर करते हैं उसके अमल को दूसरों पर, और जाहिर हो जाए और दूसरे तारीफ करने लगे और वो तारीफ आपके कानों तक भी आए, तो ये अल्लाह जल्ल जलालहू अम्मन वालहू की तरफ से एक नेमत है कि आखिरत में भी इज्जत देंगे, दुनिया में भी इज्जत देंगे। लेकिन ये लोगों की तारीफें सुनने के बाद अगर दिल में नीयत बदल गई तो गड़बड़। नीयत नहीं बदलनी चाहिए, यार बहुत अच्छा हुआ कि किसी को पता चल गया और अब मेरी तारीफ हो रही है, लोग मुझे बुजुर्ग समझ रहे हैं, ये गड़बड़। ये नहीं कि तौबा तौबा, मेरे पास तो बुराइयां ही बुराइयां हैं और ये दो चार मेरी नेकियां हैं, पता नहीं वो भी अल्लाह के यहां मकबूल है या नहीं, उसका पता इन लोगों को चल गया और मेरी तारीफ हो रही है, नहीं मेरी तो नहीं होनी चाहिए, मेरे पास तो बुराइयां ज्यादा है। तो इस मौके के लिए कहा गया है कि दिल में खुशी तो हो, लोगों को पता चलने पर दिल में खुशी हो, मगर खुशी इस बात की नहीं कि लोग मुझे अब बुजुर्ग समझेंगे, खुशी किस बात की, अल्लाहु अकबर। ये मेरे भाई बुजुर्गों से अपना ताल्लुक जोड़ो, ये बातें सीखने को भी मिलेगी और फिर खुद आप बुजुर्ग हो जाएंगे और अल्लाह आपके दिल में ये बातें डालेंगे। बुजुर्गों ने कहा खुशी किस बात पर हो, खुशी इस बात पर हो कि मैं इस बात पर खुश हूं कि मेरी जिंदगी में बुराइयां भी है अच्छाइयां भी हैं, मेरे अल्लाह को मुझसे मोहब्बत है कि बंदों पर बुराइयां जाहिर नहीं की अच्छाइयां जाहिर की, मुझे खुशी इस बात की है, मैं तो बुरा हूं, मैं बुरा हूं मगर मुझे खुशी इस बात की है कि मेरे अल्लाह को मुझसे मोहब्बत है और मेरे अल्लाह ने मेरी अच्छाइयां जाहिर की लोगों पर, बुराइयां जाहिर नहीं की। मैं गीबत करता हूं लेकिन लोगों में यह बात नहीं है कि मौली साहब तो गीबत भी करते हैं, लोगों में बात यह है कि मौली साहब नमाजें पढ़ते हैं। मैं बहुत सारे अल्लाह के अहकाम तोड़ता हूं लेकिन लोगों में ऐसी बात नहीं है कि अल्लाह के नाफरमान है, बल्कि लोग क्या बात कर, बहुत अच्छे आदमी है, बहुत इबादत करते हैं। और उसके बाद फिर इस खुशी को डबल करे, और डबल कैसे करे कि जब अल्लाह जल्ल जलालुहु आम मनवालुहु को मुझे इस दर्जे मोहब्बत है कि दुनिया में मेरे गुनाहों को छुपाया और नेकियों को जाहिर की, तो मैं उम्मीद करता हूं कि आखिरत में भी वो ऐसा ही करेगा कि मेरे गुनाहों को छुपाएगा, नेकियों को जाहिर करेगा और जन्नत में दाखिल कर देगा। ये मुझे याद आया उस पर से कि इस बात पर खुशी हुई कि अल्लाह ने मेरे बेटों को मासियत से बचा लिया, मेरे भतीजों को मासियत से बचा लिया, ऐसा इंसाफ। इस्लामी तारीख इस किस्म के वाकयात से भरी पड़ी है लेकिन मुसलमानों के पास वक्त कहां है हदीसों को पढ़ने का, तफसीरों को पढ़ने का, इस्लामिक हिस्ट्री को पढ़ने का। मेरे भाइयों पढ़ो ताकि गैर मुस्लिमों के सामने ये वाकयात आप बयान कर सके कि ये थे मुसलमान, इस्लाम बुरा नहीं है हम बिगड़ गए हैं, कहो गैर मुस्लिमों को कि इस्लाम बुरा नहीं हम बिगड़ गए हैं। मुसलमानों का एक दौर था मेरे भाइयों, लगाता था तू जब नारा तो खैबर तोड़ देता था, हुक्म देता था समंदर को तो रास्ता छोड़ देता था, दश्त तो दश्त दरिया भी न छोड़े हमने, बहरे जुलुमात में दौड़ा दिए घोड़े हमने। और अब मुसलमानों की क्या हालत हो गई है, मुसलमानों में खून बाकी नहीं है, मोहब्बत का जुनू बाकी नहीं है, सफे कज दिल परेशान सजदा बेजौक के जज्बे अंदर हूं बाकी नहीं, ये जज्बे अंदर ही तजकिया बाकी नहीं रहा, तजकिया बाकी नहीं तो मुसलमानों में खून बाकी नहीं है, बहादुरी चली गई, इतने बुजदिल हो गए कि एक छोटे से नफ्स को काबू नहीं कर सकते, नफ्स को काबू नहीं कर सकते। मुसलमानों में खून बाकी नहीं है, मोहब्बत का जुनू बाकी नहीं। वो मोहब्बत का जो जुनू था कि मर रहा है, तड़प रहा है, और हदीस में आता है कि जान कुनी के वक्त जब प्यास लगती है तो इतनी प्यास होती है कि अगर 7 समंदरों का पानी पिला दिया जाए तो प्यास नहीं बुझेगी। तो सहाबी मैदान कारजार में जख्मी हो गया और तड़प रहा है और आखिरी वक्त है और पानी पिलाने के लिए उसका रिश्तेदार आता है और इतने में दूसरा पड़ोस में, इसलिए कि वो जो जख्मी होता था उसे पीछे खींच करके ले आते थे, एक जगह होती थी तीमारदारी के लिए, तो दूसरे को लाकर के उसके पड़ोस में जब लिटा दिया गया तो उसकी जुबान से इसके कानों में आवाज पड़ी, ये मरने वाले के कान में पानी पानी, तो मरते मरते भी उसने कहा मुझे नहीं इसको पिलाओ, ये है मोहब्बत का जुनू। अभी वो दूसरे के पास पहुंचा ही था कि तीसरे को लाया गया, वो कह रहा था कि पानी पानी, दूसरे ने कहा उसे पिलाओ, अभी वो उसके पास पहुंचा ही था कि चौथे को लिटाया गया, इस तरह 7 आदमी, छठे ने सातवें की तरफ इशारा किया, जब वो सातवें के पास पहुंचा तो उसका इंतकाल हो चुका था, फिर छठे के पास आया उसका भी इंतकाल हो चुका था, पांचवें के पास आया उसका भी इंतकाल हो चुका था, चौथे के पास आया उसका भी इंतकाल हो चुका था, हर शख्स ने प्यासे अपनी जान दे दी लेकिन अपने भाई से पहले पानी पीने को गवारा नहीं किया। मुसलमानों में खून बाकी नहीं है, मोहब्बत का जुनू बाकी नहीं है, सफे कज दिल परेशान है, सफे हमारी टूट गई, इख्तिलाफात ही इख्तिलाफात, खानदानों में इख्तिलाफ, भाई भाई से लड़ रहा है, मां बाप औलाद से लड़ रहे हैं, औलाद मां बाप से लड़ रही है, بہن بھائی سے جدی اور بھائی بہن سے الگ, خاندانوں میں لڑائیاں, قوموں میں لڑائیاں, اداروں میں لڑائیاں, مسجدوں میں لڑائیاں, ایک مسجد دوسری مسجد سے لڑ رہی ہے, مقابلہ کر رہی ہے, خود ایک مسجد میں کئی کئی پارٹیاں, کمیٹیوں میں دو چار پارٹیاں, پھر آگے مدارس کے اندر اختلافات, ایک مدرسے کا دوسرے سے اختلاف, پھر خود مدرسے کے اندر کئی کئی پارٹیاں, سٹاف میں, اساتذہ میں, محتمیموں میں, جو کچھ بھی ہے, جماعتوں میں اختلافات, جمعیتوں میں اختلافات. دور بدل گیا, دور بدل گیا, مسلمانوں میں خون باقی نہیں ہے, محبت کا جنو باقی نہیں, صفیں کج, ہماری صفیں ٹیڑھی ہو گئی, کوئی اس طرف جا رہا ہے, کوئی اس طرف, کوئی اس طرف, میری مانو بس, میں میری میری چلنی چاہیے, میری, جب میں کریں گے میں بھی میں کروں, یہ بھی میں کروں, تو اختلاف ہوگا. حضرت مفتی محمد شفیع صاحب رحمۃ اللہ علیہ فرماتے تھے کہ دو تکبر کرنے والوں میں کبھی بھی صلح نہیں ہو سکتی. صلح کہاں ہوگی؟ جہاں دونوں توازو والے ہوں یا دونوں میں سے ایک توازو والا ہو. توازو والا اپنے ہتھیار کو ڈال دے گا کہ بھائی ٹھیک ہے چلو مان لیتے ہیں. یہ سب نتیجہ ہے تزکیہ نہ کرانے کا میرے بھائیوں. صفیں کج, دل پریشان, اور یہ میں اور سب کچھ سمیٹنے کے باوجود بھی دل کو سکون نہیں ملتا, اس لیے کہ دل کرتا ہے کہ کہیں اور کچھ مجھے مل جائے, اور تھوڑی ٹیریٹری مل جائے, اور تھوڑی حکومت میں توسیع ہو جائے, یا یہ کہ یہ ڈر ہمیشہ رہتا ہے کہ اب تک تو میں نے برابر قابو میں سب کو رکھا ہوا ہے, اگر کل کوئی اختلاف ہو جائے اور میری کرسی چلی جائے تو. یہ ہر دل پریشان, اس لیے کہ مقصد یہ ہے, اور مقصد اگر آخرت ہو تو. حضرت گنگوئی رحمت اللہ علیہ پر ان کے متوسرین جو اکابر تھے ہمارے, تو وہ بھی بہت بڑے اکابر لیکن حضرت سے چھوٹے تھے, انہوں نے حضرت پر خط لکھا کہ حضرت مدرسے میں خلفشار ہے اور گاؤں والے لوگ جو ہیں مدرسے پر قبضہ کرنے کی فکر میں ہیں, اختلاف چل رہا ہے کئی دنوں سے, اب صورتحال یہ ہو گئی ہے کہ ڈر لگتا ہے کہ مدرسے پر قبضہ ہو جائے گا. کتنی بڑی بات بھائی, مدرسے میں قبضہ ہو جائے گا, وہ قابض ہو جائیں گے, تو حضرت نے فکر کرنے کی ضرورت نہیں, مدرسہ مقصود نہیں ہے, کام مقصود ہے, مدرسہ مقصود نہیں, کام مقصود ہے. اگر مدرسے پہ وہ قبضہ کر لے تو مدرسہ ان کو دے دو, تم دوسری جگہ جا کر کے اپنا کام کرتے رہو, کام مقصود ہے, مدرسہ مقصود نہیں, وہ قابض ہو جائے کوئی حرج نہیں, دے دو ان کو, عمارت مقصود نہیں ہوتی, کام مقصود ہوتا ہے. اگر وہ قابض ہو جائے تو ان کو دے دو وہ مدرسہ, اور دوسری جگہ جا کر کے تم, کام اصل مقصود ہے. اس کی میں مثال نوجوانوں کو دیا کرتا ہوں کہ اصل مقصود فٹ بال کھیلنا ہے, پچ مقصود نہیں ہے. آپ کسی پچ کے اوپر پارک میں فٹ بال کھیل رہے ہیں اور کچھ بلیز آ گئے اور آپ کو بلی کرنا شروع کر دیا کہ نکلو یہاں سے, ہم یہاں کھیلنا چاہتے ہیں, تو کوئی حرج نہیں, اس پچ کو چھوڑ کر دوسرے پارک میں دوسری پچ پہ چلے جاؤ, یہاں بھی فٹ بال ہے, وہاں بھی فٹ بال ہے, مقصود فٹ بال ہے, پچ مقصود نہیں, عمارت مقصود نہیں, کام مقصود ہے, میدان مقصود نہیں, کام مقصود ہے, کوئی حرج نہیں. یہ اگر شرارت کر دے دو ان کو, اخلاص ہوتا تھا ان کو, کرسی ورسی سے کچھ لینا دینا نہیں. یہ کب ہوتا ہے میرے بھائی؟ جب تزکیہ ہو, ہمارے اکابر کا تزکیہ ہوا ہوتا تھا, بزرگوں کی صحبتیں ان کو ملی تھی, بزرگوں کی سرپرستی میں انہوں نے کام کیا, بزرگوں کی نگرانی میں کام کیا, علماء کرام کی سرپرستی, علماء کرام کی نگرانی. اور آج بھی جو ہمارے اکابر ہیں اور ہمارے اکابر کے منہج پر چلنے والے لوگ ہیں, وہ بزرگوں کی اور علماء کی نگرانی اور سرپرستی کو ضروری سمجھتے ہیں, ضروری قرار دیتے ہیں, اور اسی میں ترقی بھی ہے, اسی میں حفاظت بھی ہے. مسلمانوں میں خون باقی نہیں ہے, محبت کا جنو باقی نہیں ہے, صفیں کج, دل پریشان, سجدہ بے ذوق. اب جب دنیا دنیا دنیا, سیٹ کرسی میں, تو دل ہمیشہ پریشان رہے گا, تو اب رکو بھی کرے گا, سجدہ بھی کرے گا, طواف بھی کرے گا, صحیح بھی کرے گا, لیکن اس میں تو یہی چکر ہوگا, تو سجدہ بے ذوق. کیوں بھائی؟ کہ جذبے اندر ہوں باقی نہیں ہے, اندر مایا نہیں ہے, اندر اندر مایا نہیں ہے, اندر مال نہیں ہے, اخلاص کا مال نہیں ہے, اخلاق حسنہ کا مال نہیں ہے, اندر دنیا ہی دنیا ہے. تو میں یہ عرض کر رہا تھا کہ ہماری تاریخ بھری پڑی ہے, بات حضرت عمر رضی اللہ تعالیٰ عنہ سے چلی تھی کہ گشت کے لیے نکلے حضرت عمر رضی اللہ تعالیٰ عنہ اور رعیت کی فکر تھی, تو دو مقصد سے نکلتے, کوئی غلط کام تو نہیں ہو رہا ہے, کوئی مظلوم تو نہیں ہے, کوئی حاجت مند تو نہیں ہے, मेरी रईयत में कोई ऐसा तो नहीं कि कुआं टूट गया है और उसको रिपेयर करने की कोई फिक्र ही नहीं कर रहा है, लोग परेशान है, रोड ठीक नहीं है, ऐसा फरमाया करते थे। बहुत वसी हो गई थी हुकूमत, मदीना मुनव्वरा में बैठकर ऐसा कहा करते थे कि मेरी हुकूमत के दायरे में किसी भी जगह पर अगर किसी रास्ते पर एक खच्चर को ठोकर लग जाए रास्ते के दुरुस्त न होने की वजह से, तो उमर अल्लाह तुझसे कयामत के दिन सवाल करेगा। इतनी फिक्र, उमर तुझसे अल्लाह सवाल करेगा कि तेरी हुकूमत में रोड दुरुस्त ना होने की वजह से तू जिम्मेदार था, क्यों खच्चर को ठोकर लगी। तो खच्चर का जिसको इतना ख्याल हो वो इंसानों का कितना ख्याल करेगा। अमर इब्ने मैमून रहिमहुल्लाह ताला फरमाते हैं कि मैंने देखा कि वो सहाबा जिनको जिजिया वसूल करने के लिए भेजा गया था, जिजिया गैर मुस्लिमों से जिजिया लिया जाता था, और लोग ऐसा समझते हैं कि ये जिजिया जो है ये जुल्म है, जुल्म नहीं, ये जुल्म नहीं, मुसलमान जकात देते थे, ये जिजिया देते थे, मुसलमान जकात और ये जिजिया, और मुसलमान जितनी जकात देते थे उतना इनके जिम्मे जिजिया नहीं होता था। एक मुसलमान पूरे साल में जितनी जकात देता है, एक मुसलमान सदकतुल फित्र अदा करता है, एक मुसलमान कुर्बानी वाजिब, तो उसका अगर टोटल किया जाए तो जिजिया इतना नहीं होता था। जिजिया पूरे साल में एक शख्स पर 5 दिनार 5 दिरहम ऐसी मुकर्रर करते थे उसके फाइनेंशियल हालत को देखकर, जिजिया। और फिर आप फुकहा की तफसीलात को देखिए, फुकहा की तफसीलात को देखने से मालूम होगा कि जितना जिजिया आता था उस पूरे जिजिया का फायदा गैर मुस्लिमों ही को होता था, उसकी तकसीम होती थी कि जिजिया का माल आया ये पुलिस के ऊपर खर्च होगा, ये फुना पर खर्च होगा, ये फुना पर खर्च होगा। जैसे हमसे रोड टैक्स लिया जाता है तो रोड टैक्स लेकर के रोड पर ही खर्च करते हैं, तो ये इस टैक्स का फायदा हम ही को होता है, जिजिये का फायदा मुसलमानों को नहीं होता था, गैर मुस्लिमों ही को, जिनसे लिया जाता था उनसे। लेकिन हजरत उमर रजी अल्लाह उन्हों के जमाने में किस गैर मुस्लिम से, किस हुकूमत से डरने की जरूरत थी उनको, पूरी दुनिया उनसे थर्राती थी, उमर का नाम सुनकर डरती थी। और ऐसा कहा जाता था, ऐसा बाद में कहा जा रहा गैर मुस्लिमों की तरफ से कि अच्छा हुआ कि एक ही उमर आए, अगर ऐसे दूसरे उमर आते तो पूरी दुनिया पे हुकूमत करते, आधी तो उन्होंने ले ली थी, बाकी आधी दूसरा ले लेता। लेकिन हजरत अमर इब्ने मैमून रहमतुल्लाह अलैह फरमाते हैं कि आपकी शहादत से कुछ ही दिनों पहले, 1-2-4 दिन पहले, बुखारी शरीफ की रिवायत है, कुछ ही दिनों पहले जिन सहाबा को जिजिया वसूल करने के लिए भेजा था, वो जब वापस जिजिया लेकर के आए तो हजरत उमर रजी अल्लाह तआला ने उनसे मुलाकात करके ये पूछा कि तुमने जो जिजिया की रकम वहां के गैर मुस्लिमों पर मुकर्रर की है कि हर आदमी इतने दिरहम देगा, तो ऐसा तो नहीं कि उनकी ताकत से ज्यादा तुमने मुकर्रर कर लिया है? ये देखो पूछ रहे हैं सहाबा को है, जिनसे ये तवक्कु नहीं कि ऐसा कर सके, जुल्म करे किसी पर। तो उन्होंने कहा कि ना 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 ना, हमने बहुत गौरव फिक्र किया है और गौरव फिक्र के नतीजे में हमने वो रकम मुकर्रर की है। तो उस पर हजरत उमर क्या फरमाते हैं, फिर भी मैं तुमसे कहता हूं कि दोबारा गौर करो, दोबारा गौर करो। और जब इंतकाल हो रहा है तो इंतकाल के आखिरी जब पता चल गया कि अब जीने वाले नहीं है, लोगों ने दूध पिलाया तो दूध पेट से निकल गया, तो उस जमाने के एतबार से पता चल गया कि अब इसे रिपेयर करना मुश्किल है, स्टमक फट गया है, दूध बाहर निकल गया, आपको भी यकीन हो गया कि अब मैं मरने वाला हूं, तो आपने कहा कि मैं, मेरे बाद जो खलीफा होने वाला है उसे वसीयत करता हूं, नंबर एक मैं उसे वसीयत करता हूं मुहाजिरीन के साथ कि मुहाजिरीन के साथ वो अच्छा सलूक करे, फिर मैं वसीयत करता हूं कि वो अंसार के साथ अच्छा मामला करे, फिर मैं वसीयत करता हूं कि वो देहात में रहने वालों के साथ अच्छा मामला करे, फिर मैं वसीयत करता हूं कि वो शहर में रहने वालों के साथ अच्छा मामला करे, फिर मैं उसे वसीयत करता हूं जिम्मियों के साथ अच्छा मामला करने का, जो गैर मुस्लिम हमारी हुकूमत में रहते हैं। तो हजरत उमर रजी अल्लाह उन्होंने निकलते थे, क्यों निकलते थे, यही सब फिक्रें होती थी, तो उसमें यह भी देखते थे कि कोई कानून तो नहीं तोड़ा जा रहा है, यह भी हुकूमत का एक काम है, ऐसा नहीं करते थे कि किसी को भेज देते थे खुद। तो जब वापस लौट रहे हैं तो कान में गुफ्तगू पड़ी कि एक औरत अपनी बेटी से कह रही है कि मेरी बेटी बेदार हो जा, बेदार हो जा, बेदार हो जा। वो ऐसे ईव्स ड्रॉपिंग तो जायज नहीं है, छुप छुप के किसी की बात सुनना, बस कान में बात पड़ गई इससे कि रात का सन्नाटा, बेटी उठ जा और दूध में पानी मिला दे, दूध में पानी मिला दे, बस ये कान में पढ़ना था कि अब गौर से सुना, इसलिए कि अब तो मसला हो गया कि जुर्म हो रहा है, दूध में पानी मिला दे। ये औरत जो है दूध बेचने का काम करती थी, तो अपनी बेटी से कह रही थी कि मैंने दूध दोह लिया है, अब तू उठ करके कहीं से पानी लाकर थोड़ा उसके साथ मिला दे। और दूध पानी में दूध मिलाकर धोखा देकर बेचना ये नाजायज है, हमारी शरीयत धोखे से मना करती है, किसी भी किस्म का धोखा हमारी शरीयत उसकी इजाजत नहीं देती। न मुस्लिमों को धोखा दे सकते हैं, ना गैर मुस्लिमों को। मन गश्यना फलीस मिन्ना, जो हमें धोखा दे, यानी यहां रहने वालों को धोखा दे, मदीना मुनव्वरा में रहने वहां इरशाद फरमा रहे हैं, मगर ये आम है, जो भी धोखा दे वो हमें हमारे तरीक पर नहीं है वो। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इस कदर एहतमाम करते थे कि मदीना मुनव्वरा की मार्केटों में जाते थे देखने के लिए कि कहीं धोखा तो नहीं हो रहा है। एक मरतबा मार्केट में जब गए तो ढेर लगा हुआ था गेहूं का, गेहूं का ढेर, और गेहूं जो है जब खुश्क होता है तो उसका वजन कम होता है, और अगर उसे पानी में भिगो दो थोड़ी देर के लिए और पानी में से निकाल दो तो वो जरा भारी हो जाता है, तो कीमत ज्यादा आएगी। तो ढेर लगा हुआ था। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम कैसे तफ्तीश करते थे, कितने मशगूल होंगे, लेकिन इन सब कामों के लिए टाइम था। यूं करके हाथ अंदर दाखिल किया और दाखिल करके यूं करके अंदर से एक मुट्ठी निकाली गेहूं की, तो उसमें से तर गेहूं निकले अंदर से। तो आपने फरमाया कि मन गश्यना फलैस मिन्ना, ये धोखा है, सही वजन नहीं आएगा। तो हजरत उमर रजी अल्लाह अन्हु के कानों में जब ये बात पड़ी कि ये तो दूध में पानी मिक्स करने के लिए कह रही है, अब बच्ची क्या कहती है वो देखना चाहिए। तो बच्चे ने कहा कि अम्मी जान, क्या अमीरुल मोमिनीन ने खुतबे में इस काम से मना नहीं किया है? अमीरुल मोमिनीन कह रहे थे कि ये काम नहीं करना चाहिए, नाजायज है, बच्ची कहती है। देखो दोनों में फर्क देखो, हां मां कब से जाग गई है और दूध वूध दोह करके अब बेटी को इसी वक्त जगा रही है, लेकिन मां का दिल दिमाग उतना जाकिर नहीं था जितना बेटी का था, वो नींद से उठ करके भी उसके जहन में अल्लाह है। हजरत उमर बाहर से सुन रहे हैं और वो मां से कहा कि अमीरुल मोमिनीन ने मना किया है, नाजायज है, हमें ये काम नहीं करना चाहिए अम्मी जान। तो मां ने झिड़कते हुए कहा कि यहां अमीरुल मोमिनीन कहां तुझे और मुझे देख रहे हैं, जल्दी कर, बातें बना दी है। तो बच्ची ने बहुत प्यारा जुमला कहा अपनी मां से, कहा कि या उम्मता, ए मेरी प्यारी अम्मी, इनकान उमर ला यरानी फइलाहु उमर यरानी, अगर उमर मुझे नहीं देख रहा है तो उमर का खुदा तो मुझे देख रहा है। बस हजरत उमर रजी अल्लाह तआला को यह जुमला उसका पसंद आ गया और इस जुमले से पहचान लिया उस बच्ची के तकवे का दर्जा। और घर आए फजर की नमाज के बाद बेटों को जमा किया और बेटों से कहा कि एक लड़की ढूंढ के लाया हूं, तुम में से कौन शादी करेगा, कौन शादी करेगा? हजरत आसिम ने कहा कि मैं शादी करूंगा। क्या बहुत अच्छी बात है, आसिम का निकाह हो गया, आसिम का निकाह हो गया। और ये आसिम और ये लड़की, ये दूध बेचने वाली औरत की लड़की, ये आसिम, इनकी नस्ल से आगे जाकर उमर इब्ने अब्दुल अजीज पैदा हुए। और हजरत उमर ने कहा था, ये कहा था बच्चों को कि तुम में से कौन है जो इस लड़की के साथ शादी करने के लिए तैयार है, इसलिए कि मुझे उम्मीद है कि उसके बतन से कोई बड़ा आदमी पैदा होगा। उमर इब्न अब्दुल अजीज पैदा हुए। तो ये जो जिक्र है, जिक्र याद, या ऐसी याद हो जाए कि अल्लाह की नाफरमानी ना कर सके, ऐसी याद अल्लाह की रहे और अल्लाह की याद रहे अजमत और मोहब्बत के साथ। वरना मैं पहले कह चुका हूं कि अल्लाह की याद, सिर्फ अल्लाह की याद से कुछ नहीं होता है। आप कहिए किसी से ड्रग, अल्लाह से डर है? मां कहती अपने बेटे से कि अल्लाह से डर, मरना है कि नहीं तुझे, तो वो डांटता है अपनी मां को कि तू बकबक करती रहती है, मुझे रहने दे, लिव मी अलोन, डोंट पेस्टर मी। देख लिया आपने, अल्लाह की याद भी हो और अजमत और मोहब्बत के साथ, अजमत हो, मोहब्बत हो, कि डर भी हो और अल्लाह की मोहब्बत भी हो। تو اللہ تعالیٰ شانہ ارشاد فرماتے ہیں کہ لا تلہکم اموالکم ولا اولادکم عن ذکر اللہ, تمہارے اموال اور تمہاری اولاد یہ تم کو اللہ کے ذکر سے غافل نہ کرے, یعنی ایسا نہ ہو کہ تمہاری اولاد اور تمہارے اموال میں تم ایسے لگ جاؤ کہ اس درجے کا تم کو ذکر ہی حاصل نہ ہو سکے. وَمَن يَفْعَلْ ذَلِكَ فَأُولَٰئِكَ هُمُ الْخَاسِرُونَ, جو اس حالت میں رہیں گے کہ ان کو اس درجے کا ذکر حاصل نہ ہو جو ان کو گناہوں سے بچا سکے, تو ایسے لوگ بڑے خسارے میں ہوں گے. آج میرے بھائی ہمارا یہی حال ہے, نمازیں بھی پڑھتے ہیں, زکات بھی دیتے ہیں, روزے بھی رکھتے ہیں, تلاوت بھی کرتے ہیں, عمرے بھی کرتے ہیں, حج بھی کرتے ہیں, جماعت میں بھی جاتے ہیں, خانقاہوں میں بھی جاتے ہیں, پڑھنا پڑھانا بھی ہے طلبا اساتذہ, لیکن وہ ذکر ابھی ہمیں حاصل نہیں ہوا جو ذکر ہمیں گناہوں سے بچائے, گناہوں سے روکے. ہمارے مدارس میں طلبا معتمم کے ڈر سے تو غلط کام کرنے سے روکتے ہیں, اللہ کے ڈر سے نہیں, اللہ کے ڈر سے نہیں. ہم اللہ کے ڈر سے رکنے والے بن جائے, اللہ کی محبت میں ڈرنے والے بن جائے کہ میرے اللہ نے مجھے اتنی چیزیں دی ہیں, میں کیسے اللہ کی نافرمانی کر سکتا ہوں. حضرت یوسف علیہ السلام نے یہی کہا تھا کہ انہو ربی, وہ میرا رب ہے. ایک تفسیر یہ ہے کہ ضمیر اللہ کی طرف, انہو ربی وہ میرا رب ہے, احسن مسوائی اس نے میرا ٹھکانہ کتنا اچھا کیا ہے. تو جس رب نے میرے ساتھ اس محبت کا معاملہ کیا کہ میں اس کی نافرمانی کروں, اس کی اگر میں نافرمانی کروں گا تو میں ظالم ہو جاؤں گا, اور انہو لائف لہو الظالمون, اور ظالم کبھی بھی کامیاب نہیں ہو سکتا, اتنا احساس تو ہمیں ہو. ایک جگہ پر میں نے پڑھا کہ اللہ جل جلالہ عام نوالہ انسان سے کہتے کہ اے انسان میں نے شیطان کو جہنم سے نکالا, جنت سے نکالا, میں نے شیطان کو جنت سے نکالا, اور شیطان سے میں نے قطع تعلق کیا میرے تیری وجہ سے, اس نے تیرے سامنے سجدہ کرنے سے منع کیا تو مجھے اس کا اتنا دکھ ہوا کہ میں نے اس سے قطع تعلق کر لیا, جس نے سال ہا سال تک میرے سامنے سجدے کیے تھے, سال ہا سال تک. بعض مفسرین نے لکھا ہے کہ ملئے اعلیٰ میں ایسی کوئی جگہ نہیں ہے جہاں اس نے سجدہ نہ کیا ہو. تو اللہ فرماتے ہیں کہ یہ میرے بندے, تیری وجہ سے میں نے شیطان سے قطع تعلق کیا اور آج تو مجھے چھوڑ کر کے اسی سے دوستی کر رہا ہے, کچھ تو سوچ, اسی سے دوستی کر رہا ہے. میری نافرمانی جس وقت تو کرتا ہے اس وقت اسے تو خوش کرتا ہے اور مجھے ناراض کرتا ہے, جب بھی تو نافرمانی کرتا ہے میری تو شیطان کو خوش کرتا ہے, جس کی وجہ سے جس سے قطع تعلق میں نے تیری وجہ سے کیا, تجھے سجدہ نہ کرنے کی وجہ سے کیا, اور اسے تو خوش کرتا ہے اور مجھے ناراض, قدم قدم پہ اسے خوش رکھتا ہے اور مجھے ناراض. لا تلہکم اموالکم ولا اولادکم عن ذکر اللہ ومن یفعل ذلک فاولئک, اس درجے کا ذکر لاؤ میرے بھائیو, خوب ذکر کرو, چلتے پھرتے تسبیح, ذکر کرو, ذکر. لا تلہکم اموالکم ولا اولادکم عن ذکر اللہ, تمہاری اولاد تمہارے مال تمہیں اللہ کی یاد سے غافل نہ کر دے, اس سے کہ غفلت ہو جائے گی تو ہلاکت میں پڑ جاؤ گے. وانفقوا مما رزقناكم من قبل ان ياتي احدكم الموت, تم خرچ کرو اس مال میں سے جو ہم نے تمہیں دیا, من قبل ان ياتي احدكم الموت, اس سے پہلے کہ تمہارے پاس موت آ جائے, اور جب موت آئے گی تو فیقول, اس وقت رب لولا اخرتنی الى اجل قریب, اے اللہ کاش کہ آپ مجھے تھوڑی مدت کے لیے مہلت دے دیں. کیوں بھائی, کیا کرنا چاہتا ہے؟ وہ جو مال پڑا ہوا ہے ذرا خیرات کر دوں, فصدق, خیرات کر دوں میں, لیکن اب نہیں, وہ تو وارثوں کا ہو گیا, اپنا نہیں رہا, اب نہیں. فصدق, میں خیرات کروں اور آپ دیکھیں گے کہ میں بہت نیک ہو جاؤں گا. اللہ تعالیٰ فرماتے ہیں کہ ولن یؤخر اللہ نفسا اذا جاء اجلها, جب موت آ جاتی ہے تو ایک لمحے کے لیے بھی اس میں تاخیر نہیں ہوتی, جس وقت آئے گا لے کر چلا جائے. تو میں میرے بھائیو یہ بات عرض کر رہا تھا کہ یہ نوٹ جو ہے, نوٹ اسے ہم جمع کرتے ہیں لیکن ثواب جمع نہیں کرتے. نوٹ کب تک کام آئے گی, یہ پیسے کب تک کام آئیں گے؟ تو اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے ہمیں آخرت کی نوٹیں کمانے کے لیے یہ سارے طریقے بتلائے کہ سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر کہو, سبحان اللہ وبحمدہ سبحان اللہ العظیم کہو. تو میں یہ عرض کر رہا تھا کہ ہمارے سلسلے میں ہم 100 مرتبہ تیسرا کلمہ کہتے ہیں, تو تیسرا کلمہ 100 مرتبہ پڑھنا چاہیے. ولا حول ولا قوت الا باللہ العلی العظیم بھی ساتھ میں پڑھ لو تو بہت اچھا. اور جن لوگوں کو یہ بہت مشکل لگتا ہے تو نفسیاتی طور پر مشکل لگتا ہے تو وہ اس طرح پڑھیں, سبحان اللہ سبحان اللہ سبحان اللہ سبحان اللہ سبحان اللہ سبحان اللہ 100 مرتبہ پڑھ لے, الحمدللہ 100 مرتبہ پڑھ لے, لا الہ الا اللہ 100 مرتبہ پڑھ لے, اللہ اکبر 100 مرتبہ پڑھ لے, اور لا حول ولا قوت الا باللہ 100 مرتبہ پڑھ لے. بہت آسان لگے گا, ٹائم اتنا ہی لگے گا اور کام بھی وہی ہوگا لیکن اس میں آسان لگے گا. پھر 100 مرتبہ استغفار بتاتے ہیں, استغفر اللہ الذی لا الہ الا هو الحی القیوم واتوب الیہ, استغفر اللہ ربی من کل ذنب واتوب الیہ, یا صرف استغفر اللہ استغفر اللہ استغفر اللہ استغفر اللہ. اور 300 مرتبہ درود پاک بتاتے ہیں. حضرت گنگوہی رحمۃ اللہ علیہ فرمایا کرتے تھے کہ درود شریف دن میں کم سے کم 300 مرتبہ پڑھنا چاہیے. تو سب سے افضل درود تو وہ ہے جو اللہ کے نبی صلی اللہ علیہ وسلم نے ہمیں سکھایا ہے, اللہم صلی علی محمد وعلی آل محمد. بھائی جب میں آپ لوگوں کو سنا رہا ہوں تو میرے ساتھ پڑھ لو تاکہ ایک مرتبہ آپ کا ہو تو جاوے, ہو سکتا ہے کہ یہی درود کام آ جائے آخرت میں. اور محبت سے پڑھو, اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید, اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید. یہ سب سے افضل ہے, اگر کوئی اس کو 100 مرتبہ پڑھ سکے تو نور علی نور علی نور علی نور, بہت بڑھیا بہت اعلی. لیکن اگر کوئی یہ نہیں پڑھ سکتا تو چھوڑ نہ دے, کوئی دوسرا درود پڑھے, اللہم صلی علی محمد وعلی آل محمد وبارک وسلم, یہ اور شارٹ ہو گیا. اللہم صلی علی محمد کما تحب وترضا. اور یہ بھی نہیں تو محدثین کے یہاں جو سب سے مشہور درود ہے اور جو بہت مقبول ہے اور ہو سکتا ہے کہ پوری دنیا میں سب سے زیادہ پڑھا جانے والا یہ درود ہوگا, اس لیے کہ صحابہ کے دور سے یہ چلا آ رہا ہے, صلی اللہ علیہ وسلم صلی اللہ علیہ وسلم صلی اللہ علیہ وسلم صلی اللہ علیہ وسلم صلی اللہ علیہ وسلم. یہ اللہ درود بھیج اور سلام بھیج ہمارے آقا صلی اللہ علیہ وسلم. اور جو عربی جانتے ہیں تو محبت میں یہ بھی کہہ سکتے ہیں, صلی اللہ علیہ سیدی وسلم صلی اللہ علیہ سیدی وسلم صلی اللہ علیہ سیدی وسلم 300 مرتبہ. اور درود ابراہیمی چونکہ سب سے افضل ہے, اسے بالکل سائڈ پہ نہیں رکھنا چاہیے, بہت بیزی ہے یا بہت لیزی ہے. بھائی عمل کون نہیں کر سکے گا, جو آپ جیسا بزی ہوگا یا میرے جیسا لیزی ہوگا, دو ہی قسم کے آدمی ہیں جو عمل نہیں کر سکیں گے, لیزی یا بزی. تو بہت لیزی ہے بہت بزی ہے تو کم سے کم شروع میں 1 مرتبہ پڑھ لو درود ابراہیمی, اخیر میں 1 مرتبہ پڑھ لو, اور بیچ میں 298 مرتبہ صلی اللہ علیہ وسلم. اور پھر دھیرے دھیرے یہ عادت ڈالو کہ شروع میں 3 مرتبہ اخیر میں 3 مرتبہ, اور پھر شروع میں 3 مرتبہ اور بیچ میں 10-15 مرتبہ پڑھنے کے بعد پھر درود ابراہیمی, 10-15 مرتبہ پھر درود ابراہیمی. انشاءاللہ ایک وقت آئے گا کہ آپ کی 3 تسبیح میں سے 1 تسبیح ہو جائے گی درود ابراہیمی کی اور 2 تسبیح ہو جائے گی صلی اللہ علیہ وسلم کی. یہ 5 تسبیح بتلاتے ہیں, اس کا بہت زیادہ اہتمام کرنا چاہیے, اس کے ساتھ مسنون دعاؤں کا بھی اہتمام کرنا چاہیے, نماز کے بعد سونے سے پہلے کے جو اذکار ہیں ان کا بھی اہتمام کرنا چاہیے. اور جب ان تسبیحات سے فارغ ہو جائیں تو چلتے پھرتے اپنی زبان کو تر و تازہ رکھو, کس ذکر سے, جو بھی زبان پر ذکر آ جائے. غفلت کے ساتھ ہی کیوں نہ ہو مگر زبان پر اللہ کا ذکر رکھیے. اصل میں جو بات کر رہا تھا وہ یہ کہ ہمارا حال ذکر اللہ میں اور اعمال میں. جماعت میں نکلے صبح دو گھنٹے کی، ڈیڑھ گھنٹے کی، ایک گھنٹے کی تعلیم ہے تو تھوڑی تھوڑی دیر کے بعد گھڑی کی طرف نظر جاتی ہے. حالانکہ ہونا کیا چاہیے تھا کہ یہ جو تعلیم ہو رہی ہے، یہ دینی مذاکرہ ہو رہا ہے، یہ میرے دل کی کھیتی کی آبیاری کر رہی ہے. تو ایسا دل میں ہونا چاہیے تھا کہ بہت اچھا کام ہو رہا ہے، دس منٹ ہی رہ گئی، اب تو دس منٹ ہی رہ گئی، اور توجہ سے ذرا. اور جب ختم ہوتی تعلیم تو دل میں صدمہ ہوتا کہ ایک بہت اچھا عمل ہو رہا تھا، اس سے محرومی ہو گئی. ہونا یہ چاہیے تھا. تیسرا کلمہ پڑھ رہے ہیں، استغفار پڑھ رہے ہیں اور درود پاک پڑھ رہے ہیں، تو ایسا جب پانچ تسبیح پوری ہو گئی، ایک تسبیح تیسرے کلمے کی، ایک تسبیح استغفار کی، تین تسبیح درود پاک کی، تو ایسا ہونا چاہیے تھا کہ اتنا اچھا کام کہ میں اللہ کو یاد کر رہا تھا، اللہ مجھے یاد کر رہا تھا، انوار اتر رہے تھے میرے اوپر، میری زبان اللہ کی ذکر میں مشغول تھی، وہ ختم ہو گیا. اور بھی کچھ ہوتا چلو کوئی بات نہیں، چلتے پھرتے اور، لیکن نہیں، 40 منٹ تک ذکر کی مجلس ہے، جلدی جلدی ہم اپنے کام سے فارغ ہو کر کے بس ایسے بیٹھے رہو، دیکھتے رہو دوسروں کو. میں اصل میں یہ کہنا چاہتا ہوں، میں کیا کہنا چاہتا ہوں کہ ایک استاد ہے، وہ شاگرد کو اس کی استعداد دیکھ کر کے سبق دیتا ہے کہ بیٹا آئندہ کل یہ 10 لائن یاد کر کے لے آنا. تو شاگرد کو کیا کرنا چاہیے؟ اسے استاد کے گمان پر نہیں چلنا چاہیے، اسے اپنی استعداد کے مطابق کام کرنا چاہیے. اس میں استعداد اگر 15 لائن یاد کرنے کی ہے تو وہ دوسرے دن 15 سطر یاد کر کے لے جائے. شیخ ہماری استعداد کو دیکھ کر ہمیں اس راستے پر ڈالنے کے لیے دیتا ہے ذکر، لیکن جب ہم 5 تسبیح سے زیادہ کر سکتے ہیں تو کرنا چاہیے. اور قاعدہ یہی ہے کہ مسنون تسبیحات جتنی بھی ہے ان کو آپ اضافہ کرو. مثلا آپ کی تسبیح ہے کہ صبح و شام 100 مرتبہ لا الہ الا اللہ پڑھ رہے ہیں اور آپ محسوس کرتے ہیں کہ میرے پاس تو اور بھی بہت وقت ہے، تو پھر صبح و شام 200 مرتبہ کر لو. ہم نے 5 تسبیح بتائی اور ہمارے متعلقین میں سے کسی کو ایسا محسوس ہو کہ میرے پاس تو اور ٹائم ہے، تو سبحان اللہ وبحمدی سبحان اللہ العظیم کو بڑھا دو، لیکن ایک دم سے مت بڑھاؤ. یہ بڑھا کر کے دیکھو کہ ایک مہینہ کیسے جاتا ہے، کنٹرول میں، ہاں کنٹرول میں آ گیا. اب چوتھا کلمہ بڑھاؤ، لا الہ الا اللہ وحدہ لا شریک لہ، لہ الملک ولہ الحمد وہو علی کل شیء قدیر. 2 مہینے 3 مہینے دیکھا کہ یہ بھی قابو میں آ گیا، میرے معمولات میں آ گئے، نہیں چھوٹتا، اب کچھ اور بڑھاؤ. لا الہ الا اللہ محمد الرسول اللہ بڑھاؤ. قرآن مجید کی ایک پارے کی تلاوت ہو رہی ہے، اسے بڑھاؤ. بہت سے ذاکرین آتے ہیں یہ ذکر جہری والے اور وہ کہتے ہیں کہ 12 تسبیح کر رہا ہوں، ہمارے ذکر بڑھاؤ. تو شیخ کی طرف سے یہ تلقین ہوتی ہے کہ بس یہ اتنا ابھی کافی ہے، آپ قرآن مجید کی تلاوت کو تھوڑی بڑھاؤ. غور سے سننا اس کو، سالکین خاص طور پہ سننا. اگر شیخ یہ کہتے کہ اللہ اللہ جو آپ 100 مرتبہ پڑھ رہے ہیں اسے 1000 مرتبہ کر دو، وہ کر لیتا، اور 6 مہینے کے بعد پھر آتا کہ میرے ذکر کو اور بڑھاؤ. لیکن اسے جب یہ کہا جاتا ہے کہ یہ جو آپ اللہ اللہ کے اضافے کو مجھ سے چاہ رہے ہیں، جہاں ہے وہیں رہنے دو، قرآن مجید کی تلاوت میں 1.25 پارا بڑھا دو. اب 2 مہینے کے بعد پوچھے اس سے تلاوت کتنی، وہی 1 پارا ہی ہوگی. کیوں بھائی؟ اس کی وجہ کیا ہے؟ اس کی وجہ یہ ہے کہ ہے تو مریض لیکن بنے ہوئے ہیں طبیب، ہے مریض مگر بنے ہوئے ہیں طبیب. شیخ سے تو صرف انڈوس کرانے کے لیے جاتے ہیں، ورنہ ان کا ذہن یہ کہتا ہے کہ میرے ذکر کو بڑھانا چاہیے، اور جب شیخ کچھ اور بتاتا ہے تو کہ بڑھانا چاہیے تھا مگر اس نے میرے ساتھ ظلم کیا. اور پتہ اسے یہ نہیں چلتا کہ یہ نفس کی روح میں بہہ رہا ہے، نفس کہ نفس چاہتا ہے. بھائی بہت میٹھا سیرپ اگر ڈاکٹر دے آپ کو اور آپ اس کو جا کر کے کہیں کہ آپ نے تو 2 چمچ پینے کے لیے کہا، میرا دل چاہتا ہے کہ میں 5، میرے اندر طاقت ہے 5 پینے کی، استعداد ہے میرے اندر، تو وہ کیا کہے گا کہ نہیں بھائی یہ 2 ٹھیک ہے مگر آپ ایپل جو ہے وہ 1 کی جگہ پر 2 کھایا کرو. وہ کہے گا کہ غذا کو بڑھاؤ، دوائی اتنی کافی ہے. شیخ پہ اعتماد رکھنا چاہیے میرے بھائیو. تو قرآن مجید کی تلاوت, یہاں میرے دعوت و تبلیغ کے بھی بہت ساتھی بیٹھے ہوئے ہیں جن میں سے بہت سارے سال ہر سال سے اس کے پابند ہوتے ہیں کہ ایک سپارہ ان کا چھوٹتا نہیں ہے, تسبیحات کے بھی وہ بہت پابند ہوتے ہیں. یہ دعوت و تبلیغ کی برکتیں ہیں ماشاءاللہ. اور میرے خانقاہی دوست احباب بھی بہت بیٹھے ہوئے ہیں, خانقاہ کی برکت سے ان میں بھی ذکر کی پابندی آ جاتی ہے. بیٹھے مت رہو, اگر آپ کے احوال آپ کو اجازت دیں کہ ایک بار میرے دعوت و تبلیغ کے ساتھی جو ان سے منسلک ہیں جب وہ جماعت میں جاتے ہیں تو میں ان سے مذاکرہ جب ہوتا ہے وقت کو اچھی طرح خرچ کرنا, اچھی نیتوں کے ساتھ جانا, تو اس میں میں ایک بات ان کو ضرور کہتا ہوں کہ گھر میں رہتے ہوئے آپ درود شریف کتنا ابھی پڑھ رہے ہیں, کبھی 500 مرتبہ, 1000 مرتبہ. گھر میں اور کتنی ڈیوٹی ہے, نوکری پہ جانا ہے, کام کرنا ہے, بیوی کی فرمائشیں پوری کرنی ہے, وہ کہتی ہے کہ دودھ لے آؤ تو دودھ لانا پڑتا ہے, بچوں کا خیال, پوتوں کا, نواسوں کا, ان ساری مصروفیتوں کے باوجود بھی اگر گھر میں رہ کر آپ 1000 مرتبہ, 500 مرتبہ درود پاک پڑھ لیتے ہیں تو آپ جب جماعت میں نکلیں گے جہاں آپ کی سوائے گشت اور تعلیم وغیرہ کی مصروفیت کے کوئی نہیں, وہاں بھی اگر آپ 500 مرتبہ اور 1000 مرتبہ ہی پڑھیں گے تو آپ نے کیا کیا جماعت میں جا کر. اور پھر میں ان کو یہ سمجھاتا ہوں کہ شیطان ہماری راہیں مارتا ہے, خانقاہوں میں بھی اور جماعت میں بھی اور عمرے حج میں بھی ہماری راہیں مارتا ہے ہمارے فارغ وقت میں. فارغ وقت میں 2 گھنٹے کی تعلیم ہوئی, کچھ حاصل ہوا, ظہر کے بعد پھر تعلیم کے لیے بیٹھے, مذاکرہ ہوا, کچھ حاصل ہوا, اب انفرادی وقت آ گیا, اب انفرادی وقت میں 2-3 ساتھی بیٹھ گئے اور شروع تو ایمان اور یقین کی بات سے ہوا اور آگے پھر جا کر کے لایا نہیں اور لایا نہیں کے بعد گناہ, تو جو کچھ حاصل ہوا تھا وہ گرمی ہوئی تھی, کھڑکی کھول دی تو وہ گرمی چلی گئی. اور پھر ہم کہتے ہیں کہ 40 دن میں کوئی فائدہ نہیں ہوا. فائدہ تو بہت ہوا لیکن انکم ہوتا رہا اور ایکسپینڈیچر بھی وہی ہوتا رہا, تو خالی گئے تھے, خالی آئے. خانقاہوں میں بھی یہ جو 24 گھنٹے کا یہاں نظام مرتب کیا ہے وہ اسی وجہ سے کہ کوشش یہ ہے کہ سالکین فارغ نہ رہیں, فارغ نہ رہیں, یہ سختی نہیں ہے. اب ہمارے اندر وہ صلاحیتیں نہیں رہی کہ 400-500 آدمیوں کو یہ کہہ دیا جائے کہ آپ اپنی اپنی سوچ کے مطابق, اپنی استعداد کے مطابق عبادت میں لگے رہیں, اور نہیں, یہ نہیں ہوگا. مشغول رکھا جاتا ہے ان کو, مشغول رکھو اپنے آپ کو, مشغول رکھو. تو وہ ساتھی جب آئے واپس, میں کہا بھائی کیا ہوا, تو 5000 مرتبہ درود پاک, 1000 مرتبہ کلمہ طیبہ, روزانہ 5-5 سپاروں کی تلاوت. میں نے کہا یہ تو عبادت ہوئی اور ثواب ملا, اس کا کوئی اور فائدہ بھی نظر آیا آپ کو؟ کہ ہاں بہت فائدہ نظر آیا. کہا کیا؟ کہا کہ یہ ہم نے عمل مقرر کر لیے تو فضول کے لیے ہمارے پاس وقت ہی نہیں رہا, اور فضول کے لیے وقت نہیں رہا تو ہمیں بہت فائدہ ہوا. جو مجاہدے کیے, جو محنت کی, وہ اس کا کچھ لے کر کے آئے. تو یہ 24 گھنٹے کی ہماری زندگی کو بھی دھیرے دھیرے شیخ 5 تسبیح بتائے گا, اب آپ دیکھیں گے آپ کتنے فارغ ہیں, اس کے مطابق ذکر کو آپ بڑھائیے. جب بڑھائیں گے بڑھائیں گے. میں نے مسجد نور میں ایک مرتبہ عوام کو بھی ترغیب دی کہ میں نے کہا بھائی قرآن کے پارے پہلے ہی دن سے فکس کر لو گے, اتنے پارے ضرور پڑھنے ہیں, غور سے سننا, رمضان کے لیے اتنے پارے فکس کر لو. میں نے کہا ہم فکس کرتے ہیں مگر پڑھ نہیں سکتے, اور وجہ اس کی یہ ہے کہ ہم پہلے دن 5 سپارے پڑھ لیے, دوسرے دن بھی 5 پڑھ لیے, تیسرے دن 4 ہو گئے, چوتھے دن 3 ہو گئے. تو میں نے کہا یہ کرو کہ تراویح میں جو سپارہ پڑھا جا رہا ہے اسے 5 مرتبہ پڑھو, دوسرے دن پھر تراویح میں جو پڑھا جا رہا ہے اسے 5 مرتبہ پڑھو, تیسرے دن اسے 5 مرتبہ, 5 5 5. اب ختم تو 5 ہی ہوں گے, تو چوتھے 5ویں دن جا کر آپ 3 مرتبہ پڑھنے کا خیال آئے گا تو آپ سوچیں گے کہ ٹوٹ جائے گا معاملہ. وہ سیدھا ختم کرتے ہیں اس میں یہ خیال نہیں آتا. میری بات سمجھ میں آ رہی ہے؟ تو ہمارے صدر صاحب مرحوم ہو گئے, بہت اچھے آدمی تھے, حاجی محمد یوسف سرنگ صاحب. اور ہمارے حاجی صاحب مریض ہیں, ہو سکتا ہے اس وقت میری باتیں سن رہے ہوں. یہ میرے بہت پرانے متعلقین میں سے ہے, جب میرے ساتھ 8-10 آدمی اعتکاف میں بیٹھتے تھے پورے مہینے کے لیے, اس وقت یہ دونوں میرے ساتھ ہوتے تھے. اللہ حاجی صاحب کو صحت عطا فرمائے, دعا بھی کیجئے, صاحب فراج ہیں. دعوت و تبلیغ کی پوری ترتیب کے ساتھ چلتے رہے اور ہمارے خانقاہی ترتیب کے ساتھ بھی پوری طرح چلتے رہے, برابر دونوں کو ایسا سنبھالا انہوں نے ماشاءاللہ. اور حافظ پٹیل صاحب کے ساتھ ان کی رشتہ داری بھی ہے, بہت ترتیب کے ساتھ وہ چلتے رہے. دو سال سے صاحب فراش ہے, میں ابھی رمضان المبارک سے پہلے ان کو ملنے کے لیے گیا تو ان کے چہرے کو دیکھ کر, ان کی گفتگو کو سن کر ایسا لگتا نہیں کہ یہ دو سال سے اس کمرے میں پڑے ہوئے ہیں, تر وہ تازہ. اور وہ مجھے کہتے ہیں کہ اللہ نے میرے بہت فضل کیا کہ بیڈ میں ڈال دیا. میں نے کہا کیوں؟ تو کہ بس اب 24 گھنٹے اللہ کے ساتھ بات کرنے کے رہو گے, کام ہی نہیں ہے. میں نے تو گھر والوں کو بھی کہہ رکھا ہے کہ اس کمرے میں بتاؤ. کہتے کہ جب وہ ضرورت کے لیے آتے ہیں تو وہ گھر والوں نے بھی کہا کہ ضرورت کے لیے جاتے ہیں تو بھی کہتے کہ جلدی جاؤ یہاں سے. میں نے کہتے اتنی دعائیں میں کر رہا ہوں اور اللہ سے اتنا میرا ربط ہے. تو وہ دونوں میرے ساتھ شروع سے تھے. تو حاجی محمد یوسف سرنگ صاحب نے کچھ زیادہ مقرر کر لی تعداد, انہوں نے زیادہ. اور حاجی صاحب منجے ہوئے آدمی تھے, پرانے تبلیغی, پرانے بزرگوں کو انہوں نے بڑے بڑے لوگوں کی صحبتیں اٹھائی ہیں, تو انہوں نے خوب سوچ سمجھ کر کے نصاب بنایا. تو حاجی صاحب اپنے دوسرے کام بھی کرتے تھے. اور حاجی محمد یوسف سرنگ صاحب جو ہے جب دیکھو قرآن لے کر بیٹھے ہوئے ہیں, اس لیے کہ اب تو وہ لازم ہو گئے. پہلے دن 8 مرتبہ پڑھا, دوسرے دن 8 مرتبہ پڑھا, تیسرے دن 8 مرتبہ پڑھا, چوتھے دن 8 مرتبہ پڑھا. تو جب جب بھی حاجی صاحب کا میرے پاس سے گزر ہوتا تھا تو مجھے دیکھ کر کے پھر ادھر دیکھتے تھے اور مسکراتے تھے کہ وہ صاحب لگے ہوئے. خیر, عرض کرنے کا منشا یہ کہ انہوں نے اپنے اوپر لازم کر لیا تو جتنے فکس کیے تھے, کوئی بات بھی کرنے کے لیے آئے تو مختصر بات کر کے پھر اپنی تلاوت میں لگ جائے. یہ مقرر جب آپ کریں گے, جب آپ مقرر کریں گے کہ مجھے 300 مرتبہ کلمہ طیبہ پڑھنا ہے عشاء کی نماز کے بعد, آپ کو پتا ہے کہ میرا یہ باقی رہ گیا ہے, کوئی دوست آپ سے بات چیت کرنا چاہے گا, آپ کیا کہیں گے اس سے؟ مختصر بات کر کے بھائی مجھے کام ہے, اور ختم کیے انہوں نے اتنے. اللہ ان کو غری کے رحمت فرمائے, ہمارے حاجی صاحب کو شفا عطا فرمائے. اور بھائی ہمارے متعلقین میں اور بھی کافی لوگ بیمار ہیں, ان کے لیے بھی آمین کہہ ہی دیجئے. ہمارے ایک بہت ہی پیارے مرید ہیں, نوجوان لڑکا ہے اسماعیل پیدل, اس کے ابھی چند ہی ہفتوں اللہ نے بیٹا دیا. ہم سے نام رکھوایا تو ہم نے لئیس نام رکھا. مجھے لئیس ابن سعد سے بہت محبت ہے, میں نے کہا لئیس نام رکھو, لئیس نام نہیں ہے. بعد میں پتا چلا کہ کینسر کی وجہ سے ایک آنکھ تو اس کی ضائع ہو چکی ہے اور دوسری آنکھ میں جو ہے 8 ٹیومر ہے. تو اس چھوٹی سی جان پر کیمیو تھراپی اس وقت چل رہی ہے, اس کے لیے دعا کیجیے. ہمارے حاجی محمد موسیٰ, ان کو ہارٹ کا پرابلم ہے, اکیڈمی سے بہت تعلق رکھتے ہیں, ہم سے بھی. وہ مستقل زمبابوے سے ہمارے یہاں کے بڑے بڑے پروگراموں میں شرکت کے لیے آتے ہیں, تو ان کے لیے بھی دعا کرو. ہمارے حافظ اسماعیل کویا صاحب جو بہت ابتدا سے میرے ساتھ حاجی صاحب وغیرہ کی فہرست میں وہ بھی ہے, میری طرف سے ان حضرات کو اجازت بھی ہے. تو ان کو فالج ہو گئے حافظ اسماعیل کویا صاحب کو. آپ حضرات کے ساتھ خانقاہ میں یہاں آتے تھے, ہر سال خانقاہ میں آتے تھے, اور فالج ہو گیا اور اس وقت جو ہے حالت ان کی بری ہے. تو ان کے لیے بھی دعا کیجیے. ہمارے حبیب عبداللہ جو ہیں وہ بھی بیمار ہیں, ان کو بھی فالج ہوا مگر اللہ نے ان کو بچا لیا, لیکن ابھی بھی تھوڑی ذہنی کمزوری ہے, ان کے لیے بھی دعا کرو. اللہ تعالیٰ میرے سب بیمار متعلقین, آپ کے سب بیمار متعلقین کو اللہ شفا عطا فرمائے. ہمارے ایک طالب علم ہے وہاں کارڈف میں رہتے ہیں, زہیب, آئے ہوئے تھے اعتکاف میں, پتہ نہیں ہے یا نہیں, تو ہیں اعتکاف میں آئے ہیں. تو ان کے والد کو ابھی 1-2 ہفتے پہلے ہی کینسر ڈائیگنوز ہوا ہے, تو ان کا بھی علاج چل رہا ہے. ان کے علاوہ اور جتنے بھی مریض ہیں سب کے لیے دعا کرو. تو بہرحال بات ختم کرتا ہوں کہ ذکر کا اہتمام کرو. بات یہاں سے اصل چلی تھی کہ جب فارغ ہو جائیں تو بیٹھ کر کے ذکر کرو. اللہ تعالیٰ شانو ہمیں عمل کی توفیق دے, ہمیں اللہ تعالیٰ معمولات کی بھی توفیق دے, اعمال کی بھی توفیق دے, آخرت کی ہمیں فکر عطا فرمائے, دنیا کی بے رغبتی دل میں پیدا فرمائے. اللہ تعالیٰ آخرت کی فکر دنیا کی فکر سے بڑھا دے. اللہ تعالیٰ ہمیں اپنی فکر کرنے کی توفیق دے, اپنے اہل و عیال, اپنے محبین محسنین, اپنی بستی والوں, پوری دنیا میں جو مسلمان رہتے ہیں اور غیر مسلم رہتے ہیں, سب کی اللہ تعالیٰ شانہ آخرت کی فکر کرنے کی ہمیں توفیق دے, اور اس کے لیے جو کچھ کرنا پڑے وہ کرنے کی اللہ ہمیں توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. وصلى الله على نبينا محمد وعلى آله وأصحابه اجمعين.